पिछले दर्श में ये बात मैंने अर्ज की थी कि अल्लाह ताला के का सच्चा दीन सिर्फ इस्लाम है इस वक्त, क्योंकि इस्लाम से पहले ईसाइयत यहूदियत वगैरह भी थी, और ये जिस नाम से आज मजाहब दुनिया में मौजूद है तो ये इस्लाम के अलावा जितने मजाहब हैं उनके बारे में हम दो किस्में कर लेते हैं। एक वो कि जिनकी बुनियाद इस तरह से गलत है, जैसे शिर्क, हिंदू मत, जैन मत, बुद्ध मत वगैरह, और दूसरे वो दीन जिनकी बुनियाद सही थी, अल्लाह ही की तरफ से आए थे, लेकिन बाद में लोगों ने उनमें अपनी तरफ से बातें मिला जुला कर उनको गलत कर लिया। तो ये वो लोग हैं जो अहले किताब कहलाते हैं। किताब अरबी लफ्ज है, इसका मतलब होता है मजमुआ, जमा कर देना। यूनानी में किताब को बाइबल कहते हैं, मजमुए को। तो इसलिए हम कहते हैं वो अहले किताब है और वो अपने आप को अहले बाइबल कहते हैं। हम कुरान पाक को अल्लाह तबारक व तआला की आखिरी इल्हामी किताब मानते हैं, और उनका अकीदा है कि बाइबल अल्लाह तबारक व तआला की इल्हामी किताब है। तो इसलिए इससे पहले इल्हाम का मकसद ही समझना चाहिए। इल्हाम के माना मतलब हमारे यहां तो ये है कि दो किस्में हैं। एक ये अल्लाह ताला के अल्फाज उसके बंदों तक पहुंच जाए, जैसे कुरान पाक अल्लाह ताला का लफ्जी इल्हाम है, और दूसरा ये कि अल्लाह का पैगाम नबी के लफ्जों में उसके बंदों को पहुंचे। तो पहले की मिसाल मैं खत से दिया करता हूं कि जब आप खत लिखते हैं तो आपका एक एक लफ्ज मकतूब इला तक पहुंच जाता है, और दूसरी किस्म जिसको सुन्नत और हदीस कहते हैं उसकी मिसाल पैगाम से दिया करता हूं कि आप जो पैगाम देते हैं तो पैगाम ले जाने वाला आपके लफ्ज नहीं याद करता, बल्कि आपका मतलब अपने लफ्जों में बयान कर देता है। तो जब मुसलमान इल्हाम या वही का लफ्ज सुनते हैं तो उनके जहन में ये दो ही तसव्वुर आते हैं कि या लफ्जी इल्हाम होगा कुरान पाक की तरह, या मानवी इल्हाम होगा सुन्नत और हदीस की तरह। लेकिन ईसाइयों और यहूदियों के यहां इल्हाम का तसव्वुर इन दोनों से अलग है। वो ये मानते हैं कि ये किताबें न तो अल्लाह ताला के अल्फाज है और न यही है कि अल्लाह तबारक व तआला का मफहूम अंबिया अलैहिस्सलाम ने अपने अल्फाज में बयान कर दिया, बल्कि उनका अकीदा यह है कि अल्लाह के नेक बंदे कुछ नसीहतें वसीयतें करते थे तो उस वक्त जिब्राईल अलैहिस्सलाम उनकी हिफाजत करते थे ताकि कोई गलत बात न लिख दे। अगर कोई गलत बात लिखते थे तो वो उसको समझा देते थे। तो उनके यहां इल्हामी होने का इतना ही मतलब है। ये जो इंजीले हैं इनमें तीन किस्म की किताबें हैं, इंजील और तौरात वगैरह में। एक वो जिनको वो असफारे तारीखी कहते हैं, इसमें तारीखी हालात है, जैसे तौरात है, इंजील है, मूसा अलैहिस्सलाम और ईसा अलैहिस्सलाम की सवाने उबरियों को ये तौरात और इंजील कहते हैं। इसी तरह कुछ वो है जिनको ये नबीयीन कहते हैं, सहायते अंबिया, जिसमें कुछ पेशगोइयां हैं, और कुछ ऐसी किताबें हैं जिनको ये असफारे हिकमत कहते हैं, जिसमें कुछ जरबुल अमसाल है, कुछ दादाई की बातें हैं। तो ये तीन हिस्सों में ये किताबें तकसीम है, असफारे तवारीखी, असफारे नबीयीन और असफारे हिकमत, अहद जदीद भी और अहद करीब भी। ईसाई चूंकि इस मुल्क में अब पूरे जोर से अपने मजहब की तकदीर की तबलीग कर रहे हैं, इसलिए उनके धोखों से वाकिफ होना चाहिए। वो बिल्कुल इसी तरह बात शुरू करते हैं कि देखिए भाई आप भी तौरात पर ईमान रखते हैं, इंजील पर ईमान रखते हैं, जबूर पर ईमान रखते हैं। अब मुसलमान कहते हैं हाँ हम ईमान रखते हैं। कहते हैं कि जब तुम ईमान रखते हो फिर देखो इस किताब में लिखा है कि यीशु मसीह खुदा का बेटा था, तो ईमान का मतलब तो मानना होता है ना। फिर तुम ईसा अलैहि सलाम को खुदा का बेटा क्यों नहीं मानते? तो ये याद रखे कि हमारा ईमान क्या है, इसको पहले समझे तो विशाल से बात चूंकि जल्दी समझ आती है। इसलिए ये बताएं कि देखिए जी हम मूसा अलैहि सलाम की तौरात पर ईमान रखते हैं कि अल्लाह ताला ने मूसा अलैहि सलाम पर एक किताब नाज़िल फरमाई थी जिसका नाम तौरात है, और खुद मूसा अलैहि सलाम पर भी हमारा ईमान है कि वो अल्लाह के सच्चे नबी थे। लेकिन आज किसी के घर बच्चा पैदा हो और उसके माँ बाप उसका नाम मूसा रख दे जो आज पैदा हुआ है, और कोई हमें मजबूर करे कि ये मूसा वही नबी है जिस पर तौरात नाजिल हुई थी, तो हम ये कहते हैं कि ये उसका हम नाम तो है लेकिन हमारा ईमान इस पर नहीं है। किसी तरह से जैसे मूसा अलैहि सलाम का आज उसके माँ बाप कोई नाम मूसा बच्चे का नाम मूसा रख दे तो वो यकीन मूसा अलैहि सलाम नहीं। इसी तरह अगर कोई आज एक किताब लिख के उसका नाम तौरात रख दे तो वो तौरात नहीं जिस पर हमारा ईमान है। कुरान पाक ने बताया है यक्तुबून अल किताब बिअयदीहिम सुम्मा यकूलून हाज़ा मिन इंदिल्लाह, कि ये अपने हाथों से किताब लिख लेते हैं और कहते हैं कि अल्लाह की तरफ से आई है। इसी तरह हजरत दाऊद अलैहि सलाम पर हमारा ईमान है, उनकी जबूर पर भी हमारा ईमान है, लेकिन आज कोई अपने बच्चे का नाम दाऊद रख दे तो यकीन ये हजरत दाऊद अलैहि सलाम का हम नाम तो है लेकिन हमारा ईमान इस दाऊद पर नहीं। इसी तरह आज कोई किताब लेकर उसका नाम जबूर रख दे तो ये नाम में तो उससे मिलती है लेकिन हमारा इस किताब पर ईमान नहीं। इसी तरह हजरत ईसा अलैहि सलाम पर हमारा ईमान है, लेकिन आज किसी के यहाँ बच्चा पैदा हो और उसका नाम ईसा रख दे कोई तो वो ईसा जो है उस पर हमारा ईमान नहीं है। इसी तरह कोई किताब लेकर उसका नाम इंजील रख दे तो हम यही कहेंगे इन हिया इल्ला अस्माउन सम्मैतुमूहा मा अंजलल्लाहु बिहा मिन सुल्तान, कि भाई ये तो तुमने नाम रख दिए। एक मुनाजरे में इनायत मसीह पादरी जो था बड़ा मजबूर कर रहा था कि जी कुरान में भी लफ्ज इंजील है और ये भी इंजील है, तो दोनों का जब नाम है आप दोनों को एक क्यों नहीं मानते? मैंने कहा आपका नाम भी इनायत मसीह है और वो जो बैठा उसका नाम भी इनायत मसीह है, तो आपकी बीवी उसको अपना खावत मान लेगी क्योंकि उसका मेरे खावत का हम नाम है, इसलिए जो भी अनैत मसीह के नाम से आ जाए वो उसका खावत बन जाए। तो अगर आपकी बीवी किसी दूसरे अनैत मसीह को अपना खावत मानने के लिए तैयार नहीं तो हमारा ईमान भी इतना कमजोर नहीं है कि जो भी तौरात इंजील ज़बूर या मूसा ईसा दाऊद के नाम से सामने आकर खड़ा हो जाए हम कहें कि हाँ जी इसी पर हमारा ईमान है। वो किसी दफा भी मैंने लतीफा सुनाया था ना कि सैयदना इमाम आज़म अबू हनीफा रहमतुल्लाह अलैह के एक शागिर्द ने मुनाजरा किया, कोई यहूदी यही पूछता था कि भी मूसा अलैहि सलाम पर तुम्हारा ईमान है? मुसलमान कहते हाँ है। भाई इत्तेफाक होना चाहिए ना, मूसा अलैहि सलाम पर सबका इत्तेफाक है और हजरत मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को ना ईसाई नबी मानते हैं ना यहूदी नबी मानते हैं, इनमें इख्तलाफ हो गया है। अब दुनिया में इत्तेफाक की एक ही सूरत है कि सारे यहूदी बन जाए ईसा मूसा अलैहि सलाम पर ईमान लाए। तो उसने जब उस शागिर्द से पूछा जो इमाम साहब का शागिर्द था कि क्या तू मूसा को जानता है, उसने कहा कि कौन मूसा कहाँ रहते थे, اب وہ یہودی بڑا حیران ہوا، کیونکہ پہلے جس سے پوچھتا تھا وہ کہتا تھا ہاں موسیٰ علیہ السلام پر میرا ایمان ہے، اب اس نے آگے سے شروع پوچھنا شروع کر دیا کہ کون موسیٰ کہاں رہتا تھا، کہ تو موسیٰ علیہ السلام کو نہیں جانتا، پتا بتا تو دو کون موسیٰ علیہ السلام، قرآن پاک نہیں پڑھا اس میں موسیٰ علیہ السلام کا نام آتا ہے، اچھا اچھا وہ موسیٰ علیہ السلام جن کا قرآن میں نام آتا ہے، جنہوں نے پیش گئی فرمائی تھی کہ جب امی نبی آئے تو ان پر ایمان لے آنا، وہی موسیٰ علیہ السلام نا، تو بھائی میں ان پر بھی ایمان رکھتا ہوں اور ان کے کہنے کے مطابق حضرت محمد الرسول اللہ صلی اللہ علیہ وسلم کا بھی کلمہ پڑھ لیا ہے، اسی طرح آپ کو بھی یاد رکھنا چاہیے پوچھے کہ آپ تورات پر ایمان رکھتے ہیں تو آپ یہی کون سی تورات، اگر تو کوئی ایسی تورات آپ کے پاس ہے جس میں ہمارے پاک پیغمبر صلی اللہ علیہ وسلم کی پیش گوئی موجود ہے تو دکھائیں، ہم اس پر ایمان رکھیں گے، کم سے کم اس پیش گوئی پر تو ہمارا ایمان ہوگا نا، تو یہ صحیح ہے، اور اگر کوئی ایسی تورات آپ کے پاس ہے جس میں ہمارے پاک پیغمبر صلی اللہ تعالی علیہ وسلم پر ایمان لانے کی پیش گوئی نہیں ہے تو ہم نہیں جانتے وہ تورات کس کی ہے، کب لکھی گئی، کس نے لکھی، ہم تو اسی تورات پر ایمان رکھتے ہیں جس میں پاک پیغمبر حضرت محمد الرسول اللہ صلی اللہ تعالی علیہ وسلم پر ایمان لانے کی تعلیم دی گئی ہے، اسی طرح کوئی آپ سے پوچھے کہ آپ انجیل کو مانتے ہیں تو فوراً نہ کہے کہ ہاں ہم انجیل کو مانتے ہیں، ان سے پوچھے کہ وہ کس کی لکھی ہوئی ہے، کہاں ہے انجیل، ہم تو اس انجیل کو مانتے ہیں جس میں یہ آپ دکھا دیں مبشر ابن رسول یاتی من بعدی اسمہ احمد، کہ حضرت عیسیٰ علیہ السلام نے یہ پیشگوئی فرمائی تھی کہ میرے بعد احمد نبی صلی اللہ تعالی علیہ وسلم تشریف لائیں گے، اگر ایسی انجیل آپ کے پاس ہے تو ہمیں ضرور دکھائیں، ہم اس کی کم از کم اس پیشگوئی کو مان لیں گے نا، اور ایمان رکھیں گے کہ واقعی عیسیٰ علیہ السلام کے یہ الفاظ ہیں، انہوں نے ہمارے پاک پیغمبر صلی اللہ علیہ وسلم کے بارے میں پیشگوئی فرمائی ہے، تو اس لیے لوگ بات سمجھتے ہیں مثال کے ساتھ، آپ اسی طرح مثال سے جب بات سمجھائیں گے تو پھر وہ لوگ بات سمجھیں گے، عام طور پر وہ وہی دھوکہ دیتے رہتے ہیں، انہوں نے یہ مشن اسپتال یہ مشن سکول وغیرہ جو ہے یہ اپنی تبلیغ کے اڈے بنائے ہوئے ہیں مسلمانوں کا ایمان خراب کرنے کے لیے، ایک دو دفعہ ان کے اسپتال میں مجھے جانے کا موقع ملا کسی مریض کے سلسلے میں، تو یہ ان کا عجیب انداز ہوتا ہے، اس کو داخل کر لیا، اب جو اس کی بیماری ہے اس کی دوائی نہیں دیتے اور دوائیاں دیتے رہتے، فلاں دوائی لے آؤ بازار سے، فلاں بازار سے لے آؤ، زبان کے بڑے میٹھے اور دل کے بڑے کھوٹے ہوتے ہیں، ایک دن گزر گیا، دو دن، تین دن، اب اس کی بیماری بڑھتی جا رہی ہے یا کم کم وہی پر ہے تو آخر مریض تو پریشان ہوتا ہے نا، پھر جب وہ دوائی لے آتے ہیں کہ بھائی بسم اللہ شریف پڑھ کے کھانا، اگلے دن کہتے ہیں سورۃ فاتحہ کا بھی دم کر لو، دیکھو نا تمہارا عقیدہ ہے کہ یہ سورۃ شفا ہے، اس سے شفا ہوتی ہے، یہ سورۃ فاتحہ پڑھ کے دم کر دکھاؤ، اب وہ دوا تو اس بیماری کی ہے ہی نہیں، وہ جب دو تین دن مریض کھاتا ہے آرام نہیں آتا تو پھر جو اصل بیماری کی دعا ہوتی ہے وہ دیکھو، اور پھر وہ جو لیڈیاں ہوتی ہیں ان کی وہ کہتی ہے کہ دیکھو آپ کے قرآن میں بھی لکھا ہے نا کہ مسیح علیہ السلام کو اللہ تعالی نے شفا کی قوت بخشی، وہ اندھے کی آنکھوں پر ہاتھ پھیرتے تھے بینا ہو جاتا تھا، کوڑے پر ہاتھ پھیرتے تھے اس کو شفا ہو جاتی تھی، لگڑا آیا وہ شفا یاب ہو گیا، تو مسیح علیہ السلام بیماروں کو شفا دیا کرتے تھے، بلکہ مردے تک کو زندہ کرنے کا ذکر قرآن پاک میں بھی ہے، تو آج یہ دعا کھاؤ یہ کہہ کر کہ اے خداوند یسوع مسیح تو مجھے شفا عطا فرما، اب وہ دوائی چونکہ اسی بیماری کی ہوتی ہے تو عالمی اسباب میں وہ اثر تو کرتی ہے نا، اس لیے پھر اس کے ارد گرد پھرے گی ماشاءاللہ ماشاءاللہ، خداوند یسوع مسیح کی بڑی برکت ہے. آج خداوند یسوع مسیح کے نام سے دعائی کھائی ہے نا, تو آج 5,000 آ گیا. واقعی اسی لیے تو قرآن بھی مانتا ہے کہ مسیح کو اللہ نے یہ قدرت بخشی تھی وہ شفا بخشی. مسلمانوں کے جو بڑے بڑے طبیب ہیں نا وہ بھی لکھتے ہیں مسیح زمان اپنے آپ کو, کیونکہ سب کا یقین ہے کہ شفا حضرت مسیح علیہ السلام کو. تو یہ اس طرح ان کے دھوکے ہوتے ہیں. جو ان کے اسپتال میں جاتا ہے وہ کوشش یہ کرتے ہیں کہ عیسائی ہو یا نہ ہو لیکن اس کا ایمان صحیح نہ رہے, مسلمان بھی نہ رہے. تو اس لیے موجودہ جو کتاب ان کے پاس ہے اس کو یہ بائبل کہتے ہیں. اور 2-3 قسم کی بائبلیں ہمیں مل رہی ہیں. ایک تو عام ہے جس کا نام ہے کتاب مقدس, یہ پروٹسٹنٹ فرقے کی بائبل ہے. پروٹسٹ کہتے ہیں کسی کے خلاف احتجاج کرنا, یہ جلوس نکلتے ہیں نا پروٹسٹ کرتے ہیں احتجاج کرتے ہیں. تو اس فرقے کا نام ہی پروٹسٹنٹ ہے کیونکہ بشپ لوتھر نے جو جرمنی کا رہنے والا تھا اس نے پوپ کے خلاف احتجاج کر دیا کہ پوپ غلط آدمی ہے. کیونکہ کیتھولک جو پہلے سے فرقہ آ رہا تھا جس میں پوپ ہوتا ہے اور بشپ ہوتے ہیں اس کے نیچے, تو ان کے ہاں یہ مسئلہ ہے کہ پوپ کو ہر گناہ کے معاف کرنے کا اختیار ہے. اگر پوپ معاف کر دے تو اللہ تعالیٰ بھی معاف کر دیتی ہے. چنانچہ شخص شان زہب جو تھا 16 پوپ, اس کے پاس ایک آدمی گیا. اس نے جا کر درخواست دی کہ میں ایک بہت بڑے بے غیرت اور بے حیا آدمی کو قتل کرنا چاہتا ہوں, تو چونکہ اس میں مجھے گناہ بھی ہوگا کیونکہ قتل حکومت کا اختیار ہے نا میرا نہیں ہے, تو اس لیے آپ مجھے پیسے لے کر اس کا معافی نامہ دے دیں تاکہ میں اس قتل کے گناہ سے بچ جاؤں. میں چاہتا ہوں کہ وہ بے حیا دنیا سے چلا بھی جائے اور مجھے آخرت میں گناہ بھی نہ ہو. تو اس نے کافی پیسے مانگے کہ اتنے پیسے لے آؤ پھر اجازت نامہ مل جائے. اس نے پیسے دے دیے, اس نے اجازت نامہ لکھ لیا کہ جو تو قتل کرے تجھے معاف ہے. اس نے اسی وقت پوپ کو قتل کر دیا, اسی پوپ کو جس سے معافی نامہ لیا. اب شور مچ گیا اس نے کہا کہ دیکھو پیسے دے کے معافی نامہ لے کے قتل کیا میرے, ویسے تو قتل نہیں کیا نا. تو اسی طریقے سے مرد ہو یا عورت وہ پوپ کے پاس گناہ معاف کرانے جاتے تھے. مارٹن لوتھر چونکہ اس کے ساتھ ہی رہتا تھا اس نے پھر یہ کہا کہ جو عورتیں پوپ سے گناہ معاف کروانے جاتی ہیں وہ اس سے زیادہ گناہ اندر سے لے کر آتی ہیں. تو یہ پوپ جو ہے اس کے خلاف اس نے شور مچا دیا. تو اس لیے پوپ نے اس کو نکال دیا. اس نے پھر الگ اپنا ایک فرقہ بنا لیا, اس کا نام بھی پروٹسٹنٹ رکھا کہ یہ پوپ کے خلاف احتجاج کرنے والا ایک فرقہ ہے. اب اس میں کئی چھوٹی چھوٹی فرقیاں اور بھی بن گئی ہیں. ایک 35 فرقی بن گئی ہے, وہ بھی جرمن سے بنی ہے, ایک لڑکی اس کی بانی ہے. اسی طرح ایک یہوا وٹنس کے نام سے ایک نئی فرقی اور بھی بن گئی ہے. کیونکہ جیسے آپ میں سے غیر مقلد بنے پھر آگے سے کوئی مرزائی بن گیا, کوئی منکر حدیث بن گیا, تو اسی طریقے سے اب وہ آگے جب بڑوں کو نہیں ماننا تو فرقیاں بنتی جائیں گی نا الگ الگ. تو اس لیے اب وہ کئی فرقیوں میں تقسیم ہو رہے ہیں. تو پروٹسٹنٹ فرقے کی کتاب کا نام ہے کتاب مقدس, اس میں 66 کتابیں ہیں. اور کیتھولک فرقہ جس کا معنی ہوتا ہے سواد اعظم, عام بڑا فرقہ, اس کی کتاب کا نام کلام مقدس ہے, اس میں 72 کتابیں ہیں. تو سب سے پہلے تو ان کی بائبلوں میں ہی اختلاف ہے. اب جو 35 والے ہیں کہ پہلے 72 کتابیں مانی جاتی تھی, جب لوتھر نے احتجاج کیا تو اس میں سے 7 کتابیں نکال دی. بعض اس کو 7 کہتے ہیں, بعض 6 کہتے ہیں, کیونکہ ایک کتاب ہے مکابیین کی کتاب، اس کے دو حصے ہیں، وہ اگر دو گرے تو سات بنتی ہے اور اگر اس کو ایک ہی کتاب گر لے تو چھ بنتی ہے۔ پھر مارٹن لوتھر کے آگے جو یہوا وٹنس بنے اسی فرقے میں سے، انہوں نے ان انجیلوں میں سے کئی باب نکال دیے، مثلا عیسیٰ علیہ السلام کے صلیب پر چڑھنے اور صلیب پر مر جانے کا باب جو تھا وہ انہوں نے نکال دیا کہ یہ باب غلط ہے، عیسیٰ علیہ السلام صلیب پر فوت نہیں ہوئے۔ ایسی باتیں کہ عیسیٰ خدا کا بیٹا ہے یہ بھی انہوں نے نکال دی کہ عیسیٰ علیہ السلام خدا کے بیٹے نہیں تھے بلکہ خدا کے بندے تھے۔ تو اس طرح ان کی بائبلوں میں بھی اختلاف ہے، کسی کی بائبل چھوٹی ہے، کسی کی بڑی ہے، کسی کی درمیانی درجے کی ہے، لیکن ہمارے یہاں الحمدللہ قرآن پاک ایک ہی ہے۔ تو دین میں بنیادی طور پر دو چیزیں ہوتی ہیں، ایمان اور عمل۔ ایمان نام ہے نظریات اور عقائد کا، اور وہ بنیاد ہوتی ہے، اعمال اسی پر مستقرہ ہوتے ہیں۔ اب جیسا عقیدہ ہوگا انسان اسی طرح کے کام کرے گا۔ یہ ایک لڑکی کی شادی ہوئی، وہ جس گھر میں آئی اگر اس یہ عقیدہ لے کر آئی ہے کہ اب میرا یہی گھر ہے، اسی گھر کی خوشی میری خوشی ہے، اسی گھر کی غمی میری غمی ہے، تو وہ اس گھر میں خوشی سے بھی خوش ہوگی، غمی کو بھی برداشت کرے گی کہ یہ میرا گھر ہے، لیکن وہ اگر اس کو اپنا گھر سمجھے نہ تو روز لڑائی کرے گی۔ اسی طریقے سے حضرت موسیٰ علیہ السلام کے واقعات میں آتا ہے کہ تشریف لے جا رہے تھے تو ایک بوڑھا آدمی بڑی محنت کر رہا ہے، کھجوروں کے پودے لگا رہا ہے، پسینہ پسینہ ہے۔ موسیٰ علیہ السلام نے اللہ تعالیٰ کی بارگاہ میں دعا کی کہ یا اللہ یہ بوڑھا ہو گیا ہے، قبر میں ٹانگے پکڑی، کل مرنا ہے، پرسوں مرنا ہے، اور اس کے دل میں اتنی ہرس دنیا کی ڈال رکھی ہے، یہ کام چھوڑتا ہی نہیں۔ اللہ تعالیٰ نے موسیٰ علیہ السلام کی دعا قبول فرما لی۔ وہ ابھی جا ہی رہے تھے، دیکھا پیچھے مڑ کر کے بوڑھے نے وہ کہیں کسی رکھ دی اور آرام سے لیٹ گیا۔ یہ آگے گئے، کافی دیر کے بعد اپنا وہ کام کر کے جب واپس آئے تو دیکھا کہ بابا جی لیٹے ہوئے۔ اب موسیٰ علیہ السلام کے دل میں خیال آیا کہ پتہ نہیں ابھی زندگی کتنے دن ہے، یہ بالکل ہی ہاتھ تو پاؤں توڑ کے بیٹھ گیا ہے، آخر دنیا میں کچھ نہ کچھ تو کرنا چاہیے نا۔ وہ دعا دل میں کی، اللہ نے قبول کر لی، بابا پھر اٹھا اور کام پر لگ گیا۔ تو موسیٰ علیہ السلام اس کے پاس گئے کہ پہلے تو کام چھوڑ دیا تھا، تھک گیا تھا؟ نہیں، تھک تو نہیں گیا تھا، میرے دل میں کام کرتے کرتے خیال آیا تو یہ پتہ نہیں کتنے سالوں بعد پھل لگے گا، تو میں نے اس کا پھل کھانا ہے، جنہوں نے کھانا ہے وہ لگاتے رہے، ہمیں کیا اس سے، تو اس لیے میں نے چھوڑ دیا کہ دفع کرو، مجھے کیا مصیبت ہے کام کا ٹوٹ ٹوٹ کر مرنے۔ موسیٰ علیہ السلام نے فرمایا پھر آپ کیوں شروع کر دیا کھانا لگانا کام کرنا؟ کہ اب لیٹا ہوا تھا، دل میں یہ بات آئی کہ ہمارے باپ دادا پودے لگا گئے تھے، ہم کھاتے رہے، اب ہم لگا جائیں گے ہمارے بیٹے پوتے کھائیں گے، اس لیے میں پھر رک کر کام پر لگ گیا۔ اب دیکھو نا، نظریہ بدلنے سے اس نے کام چھوڑا اور نظریہ بدلنے سے دوبارہ کام پر لگ گیا۔ مولانا روم رحمتہ اللہ علیہ اس قسم کی بڑی عام مثالیں لکھتے ہیں۔ ایک مثال یہ ہے لکھی ہے کہ ایک بہت بڑا تاجر تھا، غیر ملکی دوسرے ملکوں میں اس کی تجارت بڑی پھیلی، بہت امیر تھا، اور ایک ہی اس کا بیٹا۔ اب اسے رات دن یہی فکر تھی کہ میں نے کتنی محنت سے مشکل سفر کر کر کے یہ دولت کمائی ہے، اس کو بغیر محنت کے دولت ملے گی تو اس کے کوئی قدر نہیں ہوگی، اس کو برباد کر دے گا۔ آ کر مشورہ یہی ہوا کہ اس کو سفر پر بھیجنا چاہیے، تو قافلے کے ساتھ بیٹے کو سفر پر بھیج دیا۔ پہلی دفعہ گیا تھا، جنگلوں کا سفر تھا، گرمی بھی تھی، کبھی بارش ہو گئی، کبھی آندھی آ گئی۔ اب رات کو جہاں قیام ہوتا تو دوسرے قافلے والے اس کا کچھ لحاظ بھی کرتے کہ پہلی دفعہ آیا ہے، उस जंगल के शहर पर निकल जाता, दूसरे कदम उगाने लग जाते। दो चार दिन के बाद किसी घने जंगल के सफर में जा रहे थे, शाम हो गई, असर के वक्त काफला ठहर गया, खाना वगैरह पकाने लगे, ये सैर करने गया तो देखा एक लूबड़ी है, बस उसकी सांस सिर्फ चल रही है, ना हिल सकती, इतनी बीमार है, इतनी बीमार। तो ये उसके पास खड़ा होकर देखने लगा कि अल्लाह बेहतर जानता है कि इसका रिजक खत्म हो गया है या अभी है कुछ, और सोच रहा है कि अगर इसका रिजक है तो कौन लाएगा, कहां से आएगा इसका रिजक, क्योंकि ये तो ना उठ सकती है ना चल सकती है, तो ये खुद तो रिजक तक पहुंच नहीं सकती, अब रिजक इस तक कैसे पहुंचे। ये सोच ही रहा था कि शेर के दहाड़ने की आवाज आई, तो देखा कि एक हिरण बाघा आ रहा है, उसके पीछे शेर लगा हुआ है। ये जल्दी से दरख्त के ऊपर चढ़ गया और खुद के बैठ गया। आगे आगे हिरण बाघा आ रहा है, पीछे शेर, एंड उस डूबड़ी के पास जब हिरण पहुंचा तो शेर ने उसको शिकार किया, उसमें से जो खाना था खा लिया, शेर चला गया। अब वो लूबड़ी बिल्कुल पास थी, थोड़ा सा खिसक के बड़ी मुश्किल के करीब हुई और उसने भी अपना पेट भर लिया। अब इसके दिल में ख्याल आया कि मुझे मेरे अब्बा जी ने खाप का मुसीबत में डाल रखा है, इतने मुश्किल सफर कर रहा हूं, रिजक तो खुद तलाश करता फिरता है कि भाई किसके मुंह में मैंने जाना था। अब इरादा कर लिया कि मैंने वापस जाना है, क्योंकि रिजक के लिए सफर हो रहा है ना, कि रिजक को आके लाना है। अल्लाह ने जो रिजक मुकर्र कर दिया है वो तो खुद भाग भाग के पास आता है, और मेरे बारिश साहब ने मुझे काम का मुसीबत में डाल रखा, चुनाचे वहां से वापस आ गया। बाप ने पूछा कि तुझे आगे नहीं गया सफर पर, कहा कि मैंने ये वाकया देखा और उसके बाद मैंने सोचा कि ये सफर बेफायदा है सारे, क्या जरूरत है इतनी मुसीबतों में पड़ने की। बाप ने कहा कि बेटा तूने वाकया सही देखा लेकिन नतीजा बड़ा गलत निकाला, तू समझदार था, तुझे नतीजा सही निकालना चाहिए। कभी क्या देखा, अब तू इसलिए आ गया है ना कि तू उस लूबड़ी की तरह यहां पड़ा रहे और तेरी आंखें इंतजार में पक जाए कि कब शेर आएगा और शिकार करेगा और मैं भी पेट में लकवा डालूंगा। बेटा ये तेरी सोच गलत है, मैं चाहता हूं कि तू शेर बने, कि सैकड़ों लूबड़ियां तेरी राह देखे कि कब वो आएगा और उसकी वजह से हमारा रिज़्क जो है वो हम तक पहुंच जाएगा। बेटे ने कहा कि वाकई अब्बा जी मैं गलती सोच कर आया, उसे चला गया काफले में। तो देखिए ये सारे इंसान के अमाल उन नजरियात पर मबनी होते हैं जो उसके दिलो दिमाग में है। नजरिया बदलने से अमाल बदलते जाते हैं ना। किसी पर याद आया, हजरत मौलाना मोहम्मद अली साहब जलंधरी रहमतुल्लाह अलैह एक दफा लतीफा सुना रहे थे, क्योंकि जो रिजक किस्मत में होता है वो तो जूतियां खा के भी खाना पड़ता है, वो किसी और के पास नहीं जाता, यदि कोई ना भी खाए ना तो जूतियों से अगले खिला देते, क्योंकि हमारी गौर लगी हुई है। उस पर लतीफा सुनाया कि कोई औरत थी बेचारी बेवा, एक ही बच्चा था उसका, खावन फौत हो चुका था, औरतों को वैसे भी लड़कों से मोहब्बत ज्यादा होती है बेटियों की निस्बत, और जब बेवा हो तो फिर तो उसे पता है कि यही कुछ है मेरे पास, तो इसी लाड प्यार में बिगड़ जाते हैं। अब वो कभी अदब लिहाज से न बोलता, जिद कर बैठता मेरे ये चीज खानी है, मेरे ये चीज खानी है। औरतों का दिल भी कमजोर होता है, अब वो सोचती कि अगर इसका बाप होता तो फौरन इसकी ख्वाहिश पूरी कर देता, वो भी कोशिश करती। एक दिन कहने लगा मैंने दूध चावल खाने हैं चीनी दाल, उसने समझाया कि बेटा मैं आकर किसी के बर्तन साफ करती हूँ, काम काज करती हूँ, तो तीन दिन की मुझे बोनस दे, आज जो मेहनत मजदूरी करूंगी आज चीनी ले आऊंगी, कल चावल ले आऊंगी, परसों दूध ले आऊंगी और तुझे पका खिला दूंगी। उसने कहा नहीं मेरी आज खा दूंगी। अब वो भी जिद करने लगा, वो बांस क्यों थी बेचारी घर में गई कि जो कल मजदूरी आपने देनी है मैं कल काम तो करनी आऊंगी। आज दे दो, वो चीनी भी ले आई, दूध भी ले आई, चावल भी ले आई और उसने लाकर पका दिए। लेकिन इतने पे साफ ज्यादा साफ का मूड खराब हो गया कि मैं नहीं खाता। अब वो विनते करे कि बेटा बेचारी आवाजें देती रही, नहीं निकला बाहर। तो कुएं होते थे ना पहले, वो पानी वाले, वो कुएं में जहां पानी गिरता है वहां उसने चावल रख दिए कि ठंडी जगह है, खराब नहीं होगी। अब ये जिद में है, निकलेगा तो खुद आगे खा लेगा, वो चावल रख के चली गई। ये खेत में छुपा हुआ था, चोर थे कुछ, पुर के पीछे लोग लगे हुए थे, वो भागे, प्यास लगी थी बहुत ज्यादा, गर्मी का मौसम था, कुआं देखा, वो कुएं पर आए, चलो पानी पी ले, देखा कि चावल रखे हुए, तो भूख भी लगी थी, पता नहीं कब से भागे थे, पीछे भी उनके लोग पकड़ने को आ रहे थे। तो कहने लगे यार एक एक लुकमा चावलों का भी खा ले। एक चोर कहने लगा कि ये जो यहां रखे हैं मालूम होता कोई औरत जादू टूना करके गई है, तो एक पीछे से लोग पकड़ने आ रहे हैं, यहां चावल खा के किसी और मुसीबत में पड़ना है, खाम का छोड़ो। लेकिन भूख भी बहुत लगी थी, तो एक ने कहा कि किसी और को खिला के देख लो। वो इत्तेफाक से लड़का देख रहा था बाहर सर निकाल के, उसने बुलाया कि आओ चावल खा लो। उसने समझा कि शायद मेरी मां कह गई होगी इनको भी चावल खा देना, कहता मैं नहीं खाता। तो दो चार जूते मारे, खाता है या नहीं खाता, एक लुकमा लगा दिया। अब उसे गुस्सा इस बात पर है कि शायद मेरी मां मुझे पिटवा रही है, दो लुकमे खा के तब मैं नहीं खाता, मुझे चार पांच जूते और मारे, खाता या नहीं खाता। वो दो चार जूते खा ले, दो दुबारे खा ले बेचारा। तो बोलना फरमाते कि उस पर उसी की मोहर लगी थी ना, वो रिजक उसी का था ना। तो कहते जो रिजक किस्मत में किसी की होता है वो तो जूते खाकर भी खाना पड़ता है, तुम उसी के मुंह में जाना और किसी के मुंह में नहीं जाना। तो बहरहाल मकसद ये है कि एक नजरियात होते हैं जिनको अकायद और ईमानियात कहते हैं, और दूसरा हिस्सा आमाल का है। हमारे यहां नजरियात क्या है, ईमानियात क्या है, अल्लाह पर ईमान रखना, अल्लाह ताला हर हालत में हमें देख रहे हैं, तो फिर इंसान अल्लाह की नाफरमानी से बचेगा ना। तो इस किस्म के अकायद से आमाल पर असर पड़ता है, फिर इंसान ऐसे आमाल नहीं करता। जैसे किसी गांव में कोई पीर साहब आ गए, कोई बुजुर्ग, लोग जल्दी आ गए मुरीद होने के लिए, उसने कहा भी मैं तो इतनी जल्दी मुरीद नहीं किया करता, मुरीद जिसने होना है तो मेरी एक शर्त है। क्या शर्त है, कि मुर्गे का गोश्त खाना है पहले, फिर मुरीद करूंगा। कहा जी आप दो मुर्गे खा ले, आप मुरीद कर ले हमें, उठ के चले। तुम बात तो सुनो ना, मुर्गा जबा वहां करना है जहां कोई ना देख रहा हो, वहां जबा करके फिर उसको पका के लाना है। अब वो गए तो ये देर कोठी में बैठ के जबा कर लिया, अपनी फसल में जाके जबा करके ले आया। एक उसी तरह मुर्गा हाथ में लेके आ गया, फिर कुछ अभी पूरे मुरीद नहीं होना, क्योंकि मुरीद तो होना है। फिर तू मुर्गा जबा क्यों नहीं करता, बड़ा खजूस मालूम होता है। कि नहीं जी खजूस तो नहीं, मुर्गा तो मैंने ले लिया है, लेकिन कोई जगह मुझे मिली नहीं जहां कोई ना देख रहा। उसने कहा कि ये भी तो कर लाया ना, इसने तो जगह तलाश कर ली, तो इसका पक्का इरादा था ना मुरीद होने का। तूने कहा किया, जी मैं तो अंदर कोठी के जाके दरवाजे बंद कर लिए, रोशनदान भी बंद कर लिया, और मैंने जबा कर लिया। कहा जी मैं कपास में चला गया, वहां जाके ऊपर कपड़ा करके उसको जबा कर लिया, कोई नहीं देख रहा था। उसने कहा कि देखो ये लोग जो है जबा कर रहे हैं, तू मुरीद नहीं होना चाहता। कहा जी मैं तो होना चाहता हूं, कि फिर तू क्यों नहीं जबा करके लाया।
कि जी मैं कोठरी में भी गया था, दरवाजा भी बंद किया, रोशनदान भी, लेकिन अल्लाह ताला वहां भी देख रहे थे। तो आपने ये फरमाया था ना, कोई भी ना देख रहा हो। मैंने कई जगह छुपने की कोशिश की, लेकिन जहां भी छुपता था तो मेरा दिल मानता था कि नहीं, एक हस्ती यहां भी देख रही है और वो अल्लाह तबारक व तआला। हजरत ने फरमाया कि बस इसी एक को बैत करने और किसी को नहीं करना, क्योंकि इसका अकीदा सही है, बाकियों का अकीदा सही। मौलाना इमाम गजाली रहमतुल्लाह ताला अलैह ने इहयाउल उलूम में एक अजीब हकायत लिखी है। शैतानों अपने शतगुरु को इकट्ठा कर लिया कि हाँ भाई, आज तुमने क्या किया क्या किया। वो सारे कहने लगे कि वो जो आबिद है ना शहर में रहता, उसने तो हमारी कमर तोड़ रखी है। दिन को देखो रोजा रखा हुआ है, रात को जब देखो नफलों में खड़ा है, खड़ा नहीं तो अल्लाह का जिक्र कर रहा है, हक भूखे नारे लग रहे हैं। उसने कहा कि भाई तुम तो बेवकूफ हो, उसको गलत रास्ते पर लगाने की जरूरत नहीं है, और किसको लगाए, वो जो गौरवी है वो खतरनाक है। सारे कहने लगे जी उसने क्या खतरनाक की है, बड़ी मुश्किल से पांच नमाजें पढ़ता है वो, ना नफल रोजे रखता है, ना कुछ ज्यादा तलावत करता है, ना कुछ ज्यादा नफल नमाज पढ़ता है, वो तो जैसे आम लोग करते हैं ना, ऐसी बस फर्ज इबादत बड़ी मुश्किल से पूरी करता है। अब शैतान में और उसके चेलों में मुखालफत हो गई, वो कहे कि नहीं, खतरनाक वही मौलवी है, आलिम जो है। वो कह नहीं जी, वो नहीं खतरनाक, ये जो ना खुद सांस आराम करता है और करदा हम भी आराम कर देता, हर वक्त लगा रहता है किसी न किसी बात में, ये है खतरनाक। सिखा कि अच्छा भी इम्तहान करके देखते हैं, जिसको तुम खतरनाक समझते हो उसका तो ईमान ही सही नहीं है जी। वो कैसे ईमान नहीं है तो इतनी वेद वैसे करता है, आधी रात जनाब वो हक भूख के नारे लगाता, मस्जिद को जा रहा था तहज्जुद पढ़ने के लिए, ये सारे रास्ते में खड़े हो गए। एक शीशी शैतान के हाथ में थी, अस्सलाम अलैकुम जी वालेकुम सलाम, जी एक मसला पूछ रहे हैं, क्या कि मेरा और इनका झगड़ा हो गया है, मैं कहता हूं अल्लाह तबारक व तआला में कुदरत है कि वो सातों आसमान सातों जमीनें और जितनी सारी उसमें मखलूकात है वो शीशी में दाखिल कर सकते हैं, और ये कहते हैं नहीं कर सकते, आप फैसला कर दे कि कौन सी शीशी है ये, तो तू बेवकूफ है, इसमें तो मैं भी दाखिल नहीं हो सकता, सारी दुनिया कैसे दाखिल होगी। शैतान ने अपने चेहरों से कहा देखा ना, तो ईमान ही नहीं अल्लाह की कुदरत पर। अब सुबह जनाब इस पार का वक्त हो गया ना, कॉलेज साहब पगड़ी बांध के हुए भागे आ रहे हैं, बच्चों को जमात करवा दिए जा रही, रास्ते में पगड़ी बांध के भागे आ रहे हैं। अब ये भी रास्ते में खड़े, क्या भाई साहब मसला पूछ रहे, कोई जल्दी साथ आ जाओ नमाज पढ़ा दिए जाके। वो शीशी दिखाई के लिए जी शीशी है और ये झगड़ा है, ये कहते हैं कि अल्लाह तबारक व ताला इसमें सारी मखलूकात को दाखिल कर सकते हैं, मैं कहता हूं और ये कहते नहीं कर सकते। कौन सी शीशी है कि जी ये देख के फेंक दी, और मैं कि सारे बेईमान आ गए कहीं से इकट्ठे हो, सुई के डाके का करोड़वां हिस्सा जो होता है ना उसमें भी अल्लाह ताला चाहे तो पूरी कायनात एक नहीं इस कायदा जैसी करोड़ों कायनातों को शब्द दाखिल कर सकते हैं। बेवकूफ तो भी खुदा की कुदरत पर बेईमानो ईमान ही नहीं है। अब वो तो मौलवी साहब मसला बता के निकल गए, शैतान ने कहा देखो ये है ईमान, हरा सकते इस ईमान को कहीं, इसका नाम है ईमान, उसमें तो ईमान ही नहीं है जिसके पीछे तुम लगे हुए कि उसको खराब कर दे। मकसद यही है। इसी तरह का एक और उन्होंने वाक्य लिखा है, एक दरख्त था शहर में किसी में, तो लोग जाकर उसकी पूजा करते थे। एक आबिद साहब को बड़ा गुस्सा लगा, उसने कहा कि आज ये दरख्त काट देना, जो कुछ हुआ देखी जाएगी। वो कुरान लेके काटने आ गया। जो उसको काटना शुरू किया तो शैतान इंसानी शक्ल में आ गया कि अल्लाह के बंदे क्या कर रहा है। कि बस यहां शिरक होता है, मेरे दरख्त काट दे रहे। उसने कहा कि देखो तेरा इसमें क्या नुकसान है, ये आखिर अल्लाह ने दोजख भी तो भरनी है ना, चलो जो इधर आएंगे वो दोजख में चले जाएंगे, वो उलमा मौजूद है, वो हक और बातिल समझा रहे हैं, तू खाम का दरख्त काट दे आगे। क्या तुझे मसल्ले के नीचे से रोजाना 5 रुपए मिल जाया करेंगे, उस जमाने में 500 तो आज के 5000 जाते थे ना, जा और उससे तू और ज्यादा इबादत में हिस्सा काम कर सकेगा, तबलीग करेगा, सब कुछ करेगा, छोड़ इसका काम। तू चला गया, एक दिन 5 रुपए मिले, दूसरे दिन 5 मिले, मेरे तीसरे 4-5 दिन 5-5 रुपए मिले, उसके बाद देखा तो कुछ भी नहीं। एक दिन देखा कोई पैसा नहीं था, दूसरे देखा अब गुस्सा आया, फिर गया दरख्त काटने, बड़े गुस्से में जा रहा है, अब वो कुल्हाड़ा मारता है वो करता ही नहीं, तो वही शैतान फिर इंसानी शक्ल में आके खड़ा हो गया। क्या कर रहा है ये दरख्त काटने है, कि ये नहीं कर सकता, देखो कट रहा है, उस दिन तो कट रहा था, कहते उस दिन तो अल्लाह के लिए काटने के लिए आया था और आज 5 रुपए के लिए आया है। उस दिन गुस्सा जो था वो अल्लाह के लिए था, अल्लाह के दीन के लिए गुस्सा, और आज गुस्सा अल्लाह के दीन के लिए नहीं है, आज तो 5 रुपयों का गुस्सा है ना, दही काटने पर कादर हुआ। तो इस किस्म के अजीबोगरीब वाकयात है। एक बादशाह के शराब के बटके होते समुद्र में, समुद्री जहाज से रखे थे, तो बुजुर्ग भी वहां आ गए, ये क्या है भी शराब है, तोड़ने शुरू कर। लोगों ने समझाया कि ये बादशाह के लिए आई है, किसका किसी के लिए आई हो। हदीस पास में आता है कि सबसे बेहतर यह है कि हाथ से बुद्धल को तब्दील किया जाए। वो सारे मटके तोड़ दिए, एक मटका रह छोड़ दिया, चला गया। बादशाह को इतला हुई कि बुला के लाओ, पकड़ के लाओ, पेश हुए। तूने ये शराब के मटके क्यों तोड़े, ये शराब हराम है, इसलिए मैंने तोड़ दिए, आप जो सजा चाहे दे दे। कि वो एक क्यों नहीं तोड़ा, उसने कहा कि जब मैंने बाकी तोड़े ना, उस वक्त ये था कि अल्लाह के दीन के बारे में, अल्लाह की वजह से तोड़ रहा था, अल्लाह के हुक्म की वजह से। जब एक रह गया और ये खत्म होने पर आ गए, तो मेरे नफ्स ने कहा कि भाई तू बहुत बड़ा आदमी है, देखो बादशाह से भी नहीं डरा, सारे तोड़ दिए, बड़े लोग तेरी तारीफ करेंगे। तो अब वो खुदा के लिए बात में रही ना, अब तो दुनिया की इसमें सोच आ गई ना, तो दुनिया के लिए मैं कुछ नहीं करना चाहता, तो इसलिए मैंने छोड़ दिया। अब कोई और तोड़ लेगा, तो बादशाह ने फिर बड़ा उसका एजाज किया और बताया कि ठीक है, तूने जो कुछ किया है वो अल्लाह को राजी करने के लिए किया है, जाओ मैं तुझे कुछ नहीं करना। वो हमारे यहां ईमान नाम है अकायद का, नजरियात का, इनके यहां ईमान नाम है शोभदाबाजी का। बस ये लिखते हैं तसी साहब, फरमाते हैं मैं तुमसे सच कहता हूं, अगर तुम में राई के दाने के बराबर भी ईमान होगा तो इस पहाड़ से कह सकोगे कि यहां से सरक जा, वहां चला जा, और वो चला जाएगा और कोई बात तुम्हारे लिए नामुमकिन न होगी। मत्ती की झील बाब नंबर 17 फिकरा नंबर 20 सफा 21। दूसरी जगह है मैं तुमसे सच कहता हूं कि अगर ईमान रखो और शक न करो तो न सिर्फ वही करोगे जो इंजीर के दरख्त के साथ हुआ, बल्कि अगर इस पहाड़ से भी कहोगे कि तू उखड़ कर जा, उखड़ जा और समुद्र में जा पर, तो यूं ही हो जाएगा, और जो कुछ दुआ में ईमान के साथ मांगोगे वो सब तुमको मिलेगा। मत्ती की झील बाब 21 फिकरा नंबर 21 सफा 22। मैं तुमसे सच कहता हूं कि जो कुछ पहाड़ से कहे तो उखड़ जा और समुद्र में जा पर, और अपने दिल में शक न करे बल्कि यकीन करे कि जो कहता है वो हो जाएगा, تو اس کے لیے وہی ہوگا، اس لیے کہ میں تم سے کہتا ہوں کہ جو کچھ تم دعا میں مانگتے ہو یقین کرو کہ تم کو مل گیا تو وہ تم کو مل جائے گا. انجیل مرقس باب 11 فکر نمبر 23 صفحہ 46. پھر فرماتے ہیں ایمان لانے والوں کے درمیان یہ بوجھے ہوں گے، وہ میرے نام سے بد روحوں کو نکالیں گے. بد روحیں یہ جو جنات کے بن جاتے ہیں، نئی نئی زبانیں بولیں گے، سانپوں کو اٹھا لیں گے، اور اگر کوئی ہلاک کرنے والی چیز پی لیں گے تو انہیں کچھ ضرر نہ ہوگا، اور وہ بیماروں پر ہاتھ رکھیں گے تو وہ اچھے ہو جائیں گے. انجیل مرقس باب 16 فقرہ نمبر 17-18 صفحہ 81. اسی آگے فرماتے ہیں خداوند نے اپنے حواریوں سے کہا کہ اگر تم میں رائی کے دانے کے برابر بھی ایمان ہوتا اور تم توت کے درخت سے کہتے کہ جڑ سے اکھڑ کر سمندر میں جا لگ تو وہ تمہاری مانتا. انجیل لوکا باب 17 فقرہ نمبر 6 صفحہ 61. پھر کہتے ہیں میں تم سے سچ کہتا ہوں کہ جو مجھ پر ایمان رکھتا ہے یہ کام جو میں کرتا ہوں وہ بھی کرے گا، بلکہ ان سے بھی بڑھ کر کام کرے گا. انجیل یوحنا باب 14 فقرہ نمبر 12 صفحہ 99. اب دیکھیے ان عبارات سے کیا معلوم ہوئی کہ ایمان کی نشانی یہ ہے کہ ایماندار جس میں رائی کے دانے کے برابر ایمان ہو وہ کہے گا کہ یہ پہاڑ اکھڑ کر سمندر میں لگ جائے، یہ کمرہ یہاں سے چل کے اس دوسرے شہر میں چلا جائے، تو جو کچھ کہے گا وہ ہو جائے گا اگر رائی کے دانے کے برابر بھی ایمان ہو. چنانچہ میں نے شجرے کے مناظرے میں اپنی ہوائی چپل اتار کے رکھ دی، ہوائی چپل. میں نے اگر رائی کے دانے میں کسی میں ایمان ہو تو پہاڑ آ سکتا ہے نا، لیکن میں نے ہوائی چپل رکھ دی ہے، کوئی پادری جس میں رائی کے دانے میں کے کروڑ میں حصہ بھی ایمان ہو وہ ایمانی قوت سے اس کو 2 فٹ اونچا کر دے ذرا ہوا میں میرے ہوائی چپل کو، لیکن کسی پادری میں ایمان نہیں. میں بار بار کہتا کہ جب تم میں ایمان نہیں ہے تو تم دوسروں کو کس چیز کی دعوت دیتے ہو. بلکہ پھر میں نے کہا کہ دیکھو حضرت عیسیٰ علیہ السلام کو ہم جو خدا کا سچا نبی مانتے ہیں، روح اللہ مانتے ہیں، کلمۃ اللہ مانتے ہیں، رسول اللہ مانتے ہیں، وہ قرآن پاک کے کہنے سے. انجیل تو ان کا مومن ہونا بھی ثابت نہیں کر سکتی، مومن ہونا، نبی ہونا تو کجا، کیونکہ انجیل میں ایک طرف تو ایمان کی نشانی یہ بیان کی گئی ہے، دوسری طرف لکھا ہے کہ حضرت عیسیٰ علیہ السلام 6 گھنٹے صلیب کی لکڑی پر تڑپتے رہے. اب اگر ان کے میں رائی کے دانے کے برابر ایمان ہوتا تو وہ صلیب کی لکڑی توڑ کر چلے جاتے نا، حکم ہی دے رہے توڑ جا، لیکن وہ صلیب کی لکڑی 6 گھنٹوں بھی توڑ نہیں سکے. تو انجیل کے مطابق تو ان میں رائی کے دانے کے برابر بھی ایمان نہیں تھا. ہم جو انہیں خدا کا رسول مانتے ہیں تو قرآن پاک کے کہنے سے مانتے ہیں، حضرت محمد الرسول اللہ صلی اللہ علیہ وسلم کی تصدیق سے مانتے ہیں. دوسری نشانی یہ لکھی ہے کہ وہ بغیر پڑھے ان کو ساری زبانیں آ جائیں گی جو ایمان لے آئے. تو میں نے کہا اس میں سے ایک تو یہ پتا چلا کہ جتنے مشن کالج آپ نے کھولے ہوئے ہیں اور مشن سکول کھولے ہوئے ہیں یہ سارے تمہاری بےمانی کا اشتہار ہے، کیونکہ یہاں جا کر تم پڑھتے پڑھاتے ہو نا. حالانکہ ایمان کی نشانی یہ تھی کہ بغیر پڑھے ساری زبانیں آ جائیں. تو میں نے کہا آپ میں سے 5 منٹ کی اٹھ کر عربی میں تقریر کریں اگر تم میں ایمان ہے، تاکہ پتا چلے کہ تمہیں ساری زبانیں آتی ہے، کوئی پشتو میں تقریر کر دے 5 منٹ. اب کوئی بھی نہیں کر رہا تھا، تو میں انہیں کہہ رہا تھا کہ تم جو ساری دنیا کو کہتے ہیں کہ ہم ایمان کی دعوت دیں، تم میں خود تو ایمان ہے نہیں. اس طرح یہاں لکھا ہے کہ وہ سانپوں کو اٹھائیں گے تو سانپوں کا زہر ان کو کوئی تکلیف نہیں دے گا، زہر پی لیں گے تو اس سے ان کی موت واقعہ نہیں ہوگی. تو میں نے کہا میں زہر تو نہیں پلاتا، مجھ پر مقدمہ ہو جائے گا. یہ 10 گولیاں نیند آور میں نے رکھ دیے، ईद वाली गोलियां होती है ना, वो मैंने 10 रख दी कि आए कोई पादरी खाए उसको नींद ना आए, 10 गोलियां खा ले एक ही दफा, अगर उसे इन गोलियों ने असर ना किया तो चलो मैं समझ लूंगा कि जहर भी उस पर असर। तारीख में मशहूर वाक्य है ना कि हजरत खालिद बिन वलीद रजी अल्लाह तआला ने किसी यहूदी कबीले का मुहासरा किया हुआ था। कई दिन के मुहासरे के बाद सुलह की गुफ्तगू शुरू हुई तो उनमें जो सबसे बड़ा राहिब था, उनका बड़ा बुजुर्ग, वो उस गुफ्तगू में नुमाइंदगी के लिए आया और साथ बैठा। सुलह के बारे में गुफ्तगू होती रही तो वो राहिब जो था उसने यूं गुठी अपनी बंद की थी। हजरत खालिद बिन वलीद रजी अल्लाह ने पूछा कि तेरी मुट्ठी में क्या है, कहा कि जहर है। कि ये जहर किस लिए साथ रखी हुई है, उसने कहा कि मैं अपनी कौम का सबसे बड़ा बुजुर्ग हूं और इसी कौम ने मुझे बुजुर्गी का एजाज बख्शा हुआ है, तो मैं जहर इसलिए साथ लेकर आया हूं कि अगर खुदा ने खास्ता ये हमारी गुफ्तगू नाकाम रहे तो मैं अपनी कौम की जिल्लत देखूंगा नहीं, मैं ये जहर खा के मर जाऊंगा, इसलिए मैंने जहर की पूरी हाथ में रखी हुई। फरमाया कि अच्छा तुम्हारा अकीदा यही है कि मौत अल्लाह के हाथ में नहीं जहर में है, इसका मुझे दो। अजर खाद में मुझे रजे वो जहर ली और यूं फल के ऊपर से पानी का गिलास पी लिया, बिस्मिल्लाह पढ़कर, और साथ फरमाया कि या अल्लाह मौत तेरे कब्जे में है, जहर दे दी है। तो कुछ भी नहीं हुआ। वो राहिब सबसे पहले फिर ईमान लाया और सारी कौम ईमान ले आई। उस राहिब ने कहा कि ये जो ईमान आप में है ये नबियों वाला ईमान है, इतना मजबूत ईमान अंबिया अलैहिस्सलाम का होता है जो आंखों से खुदा की कुदरतों के नजारे बाज़ औक़ात देख लेते हैं, तो उनका ईमान बड़ा मजबूत होता है। और फरमाया जब तक तुम्हारे इस उम्मत में तेरे जैसे ईमान वाला शख्स रहेगा ये कहीं नाकाम नहीं होगी। तो अब मैंने उनके सामने गोलियां रख दी नींद लाने वाली कि भाई ये खाओ देखो, किसी में जरूरत नहीं थी कि अपना ईमान साबित करे उसका गोली खा ले। फिर इसमें ईमान की निशानी ये लिखी हुई है कि ईमानदार आदमी जो है अगर वो बीमार पर हाथ रखेगा तो बीमार शफा याब हो जाएगा, दवा की जरूरत नहीं। तो मैंने कहा इससे पता चला कि ये सारे मिशन अस्पताल जो है ये तुम्हारी बेईमानी के इश्तेहार है, क्योंकि तुम वहां दवाइयां देते हो, इंजेक्शन लगाते हो, तो गोया किसी एक में भी राई के दाने की तरह भी ईमान होता तुम उसको बैठा देते वहां के जो भी बीमार आएगा उस पर हाथ फेरते जाए वो तंदुरुस्त होकर घर चला जाए। तो गोया ये जो मिशन अस्पताल खोले हुए हैं ये सारे कमरे अपनी बेईमानी के इश्तेहार बना रखे कि हमने एक राई के दाने के बराबर भी ईमान नहीं है कि किसी पर हाथ रखकर उसको शफा याब कर सके। तो इसलिए ईमान जो इंजील ने बताया है वो तो किसी में भी नहीं। आज के पादरी तो कुजा, बल्कि हमारा तो चैलेंज होता है कि वो ये ईमान इंजील के मुताबिक सिर्फ ईसा अलैहिस्सलाम ने साबित करके हमें दिखा दी। फिर मैं कहता हूं कि मैं ईसा अलैहिस्सलाम को खुदा का सच्चा नबी मानता हूं, लेकिन कुरान पाक के कहने से उनको साहिब वो जात मानता हूं, वजीहन फिर दुनिया वाल आखिरा मानता हूं कि दुनिया में भी बावकार रहे आखिरत में भी बावकार हो, लेकिन ये सिर्फ कुरान पाक के कहने से मानता हूं। मौजूदा इंजील मसीह अलैहिस्सलाम को खुदा होना तो बड़ी बात है, खुदा का बेटा होना तो बड़ी बात है, खुदा का नबी होना तो बड़ी बात है, वो एक अदना दर्जे का मोमिन भी साबित नहीं कर सकती। तो इसलिए ईमान की जो निशानियां इंजील ने बयान की है वो किसी ईसाई में मौजूद नहीं। तो सबसे पहले हमारा मुतालबा इनसे यही होता है कि आप अपना ईमान साबित करें, फिर दूसरों को ईमान की दावत दें। ایمان کے بعد نمبر ہوتا ہے عمل کا. اب وہ بھی ان کے ہاں بڑا مشکل ہے, کیونکہ انجیل میں لکھا ہے شریر کا مقابلہ نہ کرو. کس کا؟ شریر کا مقابلہ نہ کرو. اگر کوئی تمہارے ایک چہرے پر تھپڑ مارتا ہے تو دوسرا رخسار پر تھپڑ مارتا ہے تو دوسرا رخسار اس کے آگے کاٹ دے. اگر کوئی تمہارا کرتا اتارتا ہے تو چوگا بھی اتار کر اسے دے دو. اگر کوئی تمہیں ایک میل بیگار میں لے جاتا ہے تو دو میل خود ہی ساتھ چلتے جاؤ. وہ کہے واپس چلا جا, جانا نہیں, ساتھ چل رہے. اب دیکھیے اللہ تعالیٰ نے انسان تو انسان, حیوانات کو بھی اپنے دفاع کا حق دیا ہے. کوئی جانور جو ہے وہ اڑ کر اپنی جان بچا لے گا, آپ اس کو پکڑنے گئے مارنے گئے مر گیا. کسی کو اللہ نے سینگ دیے وہ سینگ مارے گا, آگے سے مقابلہ کرے گا اپنی جان بچانے کے لیے. کسی کو اللہ نے ڈنک دے دیا وہ ڈنک چلائے گا آگے سے. کسی کو زہر دے دیا وہ زہر استعمال کرے گا. کسی کو پنجے دے دیے ڈکیلے, وہ پنجے مار کر آپ کو زخمی کرے گا, اپنی حفاظت کرے گا نا. تو اللہ تعالیٰ نے جانوروں تک کو اپنی حفاظت کا حق دیا ہے کہ وہ اپنی حفاظت کرے. لیکن عیسائی امت ایسی ہے, اولائک کل انعام بلہم اضل, کہ ان کو اتنا بھی حق نہیں دیا جتنا جانوروں کو حق دیا ہے. وہ کہتے ہیں شریر کا مقابلہ نہ کرو. تو اسی لیے آپ یہ سنتے رہتے ہیں کہ یورپ والے یہی کہتے ہیں کہ دین اور چیز ہے اور سیاست اور چیز ہے. دین ایک پرائیویٹ مسئلہ ہے اپنا الگ الگ ہر آدمی کا, اور سیاست جو ہے یہ ملکی مسئلہ ہے. دین سیاست دو الگ الگ چیزیں ہیں. وہ کیوں کہتے ہیں؟ اسی لیے کہ اگر اس انجیل کو وہ قانون بنا لے اپنے ملک کا, تو آج یہ جو دو تین گھنٹے دن کے رہتے ہیں نا, سورج بعد میں غروب ہوگا اور شرفا جو ہے ان کی عزتیں لٹ جائے گی, ان کا سب کچھ لوٹ لیا جائے گا. کیونکہ انجیل تو آگے سے ہاتھ اٹھانے کا حق نہیں دیتی نا. اسی لیے ان کو پھر دین اور سیاست میں الگ ہونے کا نظریہ بنا رکھا. اگر کوئی چور کسی پادری کے گھر چوری کرنے جائے اور ایک کمرے کا سامان اٹھا کر لے جائے, تو انجیل یہ نہیں کہتی وہ اپنا سامان تلاش کرے, بلکہ یہ کہتی کہ چور کو تلاش کر کے دوسرے کمرے کا سامان بھی دے آئے. ایک میراثی تھا نا, اس کی چوری ہو گئی, بیچارے جو اٹھا لے گئے چور اٹھا کے, ایک ٹوٹی سی دیگچی, ایک چمٹا, ایک ڈوئی رہ گئی, بس باقی سب کچھ لے گا. اس نے وہ تینوں چیزیں اٹھائی اور تھانے چلا گیا. جی السلام علیکم. وہ کیا بات ہے کہ جی چوری ہو گئی. اچھا پھر کہ جی یہ آپ کا حصہ چھوڑ گیا تھے, میں دے رہے آیا ہوں. کیونکہ کچھ گھر میں چور لے جاتے ہیں نا, باقی پولیس نے کھانا ہوتا ہے. تو کہتے ہیں کہ وہ آپ کا حصہ جو چھوڑ گیا تھے, میں نے کہا آپ کو تکلیف ہوگی آنے کی, تو میں دے جاؤں, بس اتنے چھوڑ کے گئے. اگر کسی پادری کی ایک لڑکی کو اغوا کر کے لے جائے تو اس کو یہ حق نہیں کہ لڑکی کو واپس لائے, بلکہ وہ تلاش کر کے دوسری بھی بھیجے پیچھے اس کے. اگر کسی عیسائی ملک پر دشمن ملک حملہ کر کے ایک صوبہ چھین لے, تو اس کو یہ حق نہیں کہ اپنا صوبہ واپس لے, بلکہ یہ ہے کہ اچھا بھی دوسرا بھی لے لو, یہ خالی ہے. تو کیا یہ ملک میں ایسا قانون ملک میں کہیں چل سکتا ہے؟ تو یہی وجہ ہے کہ یورپ کو دین اور سیاست میں الگ کا نظریہ بنانا پڑا, کہ دین الگ چیز ہے, سیاست الگ چیز ہے. کیونکہ اس میں ہے کہ شریر کا مقابلہ نہ کرو, تو پتا چلا کہ انجیل صرف اور صرف شریروں کی حامی ہے. شریف کی عزت کی حفاظت انجیل نہیں کر سکتی, شریف کے مال کی حفاظت انجیل نہیں کر سکتی. تو کوئی شریر ہی اس پر ایمان لائے گا, شریف بیچارہ کیوں اس کو قبول کرے گا؟ نہ تو یہ قابل ایمان ہے اور نہ ہی قابل عمل ہے. پھر دیکھیے کہ اللہ تعالی نے دین انسانوں کے لیے رکھا ہے نا, جن کو اللہ نے عقل دی ہے. گائے بھینس کے لیے کوئی دین نہیں ہے, ان کو عقل نہیں دی نا, تو اس لیے دین کبھی عقل کے خلاف نہیں ہوتا. ایک یہ ہے کہ عقل سے کچھ ورا ہو, ایک ہے عقل کے خلاف ہو. خلاف ہونے کا کیا مطلب ہوتا ہے, تین ہی قسمیں ہیں تینوں کی, واجبات, محالات, ممکنات. واجبات کہتے ہیں جس کو عقل ضروری جانے, دو اور دو چار, عقل یہی کہتی ہے. آپ کو شک ہو, دو اور دو لڑکے کھڑے کر کے گننے چار ہو گئے, دو اور دو کتابیں رکھ کر گننے چار ہو گئی, دو اور دو لڈو رکھ کر گننے. اور جز ہمیشہ کل جز سے بڑا ہوتا ہے, اس کو عقل لازمی قرار دیتی ہے. یہ الماری جو ہے اس سے یہ کمرہ واقعی بڑا ہے, آپ کے دانت سے آپ کا جسم واقعی بڑا ہے, آپ کے کان سے آپ کا جسم واقعی بڑا ہے, آپ کی آنکھ سے آپ کا جسم بڑا ہے. تو کل جز سے بڑا ہوتا ہے. ایسی باتیں جن کو عقل یقینی جانے, ضروری جانے, اس کو واجبات کہتے ہیں. اور ایسی باتیں جن کا عقل بالکل رد کرے کہ یہ آ ہی نہیں سکتی عقل میں کہ دو اور دو سات ہوتے, یہ تو عقل نہیں بانتی نا. کہ جز کل سے بڑا ہوتا ہے, جز کل سے بڑا ہوتا ہے, ان چیزوں کو محالات کہتے ہیں, عقل نہیں بانتی ہے. تیسری چیز ہے جس میں عقل کوئی فیصلہ کر ہی نہ سکے. یہ دروازہ یہاں سے 40 فٹ ہے, 45 ہے یا 50 ہے, اگر اس میں کوئی فیصلہ نہیں کر سکے, فیتا ہی فیصلہ کرے گا نا آ کے کہ کتنے فٹ ہے. تو جس میں عقل نہ اس کو واجب جانے نہ اس کو محال جانے, ایسی ساری باتوں کو ممکنات کہتے ہیں. عقل اس میں کوئی فیصلہ نہیں کر سکتی, اس میں فیصلہ خبر صادق کرے گا کہ فلاں آدمی زندہ ہے یا فوت ہو گیا ہے. عقل کوئی فیصلہ نہیں کر سکتی, کوئی خبر ہی آئے گی کہ وہ زندہ ہے, وہ فوت ہو گیا ہے. اگر وہ خبر صادق ہوگی تب اس کو مان لیں گے. وہ ذات جو ہے یہ خلاف عقل نہیں ہوتے, کر کے خلاف عادت ہوتے ہیں اور بالکل ممکن ہوتے ہیں. اس لیے اگر خبریں صادق سے ثابت ہو جائے تو ان کو ماننا چاہیے, اگر خبر ہی صحیح نہ ہو تو پھر ہم کہیں گے کہ اس کی خبر صحیح نہیں ہے, روایت کی شرح صحیح نہیں ہے. تو اب ان کا عقیدہ یہ ہے جو محالات میں سے ہے کہ تین ایک ایک تین, توحید فی تشلیش اور تشلیش فی توحید. باپ بیٹا روح القدس تین خدا ہے, تین ایک ہے, ایک تین ہے. اب اس عقیدے کو عقل بالکل محال جانتی ہے نا. آپ تین انگلیاں کھڑی کریں اور کسی بچے کو کہے کہ ایک ہے, وہ بنے گا؟ آپ بچے کو تین شیپ دے, آہستہ سے دو چھپا لے, چھوٹے بچے کو جس کو گنتی بالکل نہیں آتی وہ بھی رونا شروع کر دے گا. شروع کر دے گا یا نہیں؟ تو تین لڈو دے پھر دو اٹھا لے. اگرچہ اسے ایک اور تین کا حصہ لفظ زبان سے نہ بول سکے, لیکن رو کے بتا دے گا کہ تین ایک نہیں ہوتے, ایک تین نہیں ہوتا. تو بچے نہیں جانتے ہیں. کسی عیسائی سے پوچھے کہ آپ کے باپ تیر ہے نا, وہ لڑنا شروع کر دیتا ہے. جب ایک تیر ہوتا ہے تیر ایک ہوتے ہیں. کسی عیسائی عورت سے پوچھے کہ تیرے تیر خامد ہے نا, وہ لڑنا شروع کر دیتی ہے. لیکن خدا کے بارے میں کہتا ہے کہ خدا ایک بھی ہے تین بھی ہے. اب آپ تین چیزیں رکھ کر ان سے پوچھے, تین تھپڑ مار کر ایک گرے تو گر دے دیتے ہیں. یہ جگہ مناظرہ تھا تین طلاقوں کے مسئلے پر, صبح سے جھگڑا چل رہا تھا. وہ نمبردار بیچارہ بڑا تنگ آ گیا، سکھا کہ بس یہی ہے کہ علماء کا ہمیں ادب احترام کرنا پڑتا ہے، ورنہ آپ کسی کی مانتے تو ہے نہیں، عورتوں سے زیادہ جلد آپ کی خراب ہے، عورتیں بھی اتنی زندگی ابھی جسے مولوی کہتے زندگی، اور اب تو میں بالکل تنگ آ گیا ہوں، میرا تو دل چاہتا ہے کہ اکٹھا کر کے سب کی پٹائی کروں لاٹھیوں سے۔ تو میں نے کہا یہ آپ کی بات اچھی ہے، ویسے اس میں تھوڑی سی ترمیم کر کے شروع کر دیں اپنا کام۔ کہ جی کیا؟ میں نے کہا ان کو تیر مار کے ایک گر دی ہے، اور ہمیں جتنی مارے اتنی گر دی۔ ہاں کہتا اچھا، ان سے پوچھا کہ بھی تیر مار کر ایک گرے گرے تمہیں؟ کہ نہیں جی تیر گرے گے۔ کہ جب لاٹیاں تین تیر ہوتی ہیں پھر طلاق تینے کی تیر گڑی ہوتی ہے، وہ کہ ایک ہو جاتی ہے۔ اب صبح سے کہہ رہے تھے تین طلاق ایک ہوتی ہے، نظر پوچھے کہ لاٹیاں تین لگے گی، تین گرو گے ایک گرو گے؟ کہ جی تین، کیا آپ کو تین گرو گے، طلاق ہی گن دو تین۔ میرے پوچھے سے پوچھو کہ مغرب کے فرض تین پڑھتے ہو ایک؟ کہ تین، اس کے ایک بھی کہتے ہو؟ کہ نہیں۔ پھر تین کو ایک وہاں نہیں کہتے، یہاں کیسے کہتے ہو؟ تو مقصد یہ ہے کہ ایک تین اور تین ایک، یہ بالکل عقیدہ غلط ہے، عقل کے خلاف ہے یہ چیز، بچے کی عقل بھی اس کو ماننے کے لیے تیار نہیں۔ اکبر الہ آبادی شاعر تھا نا، نئے انگریز آئے تھے تو اکثر نظمیں اس کی کالج کے لڑکوں کے خلاف ہوتی تھی، یہ نادان غریب کے غفلت ہوائے ذلت میں تر رہے ہیں، عقل نہیں ہے سمجھ نہیں ہے، بنائے جاتے ہیں بن رہے۔ کسی کالج کا بانکا آ رہا ہے، دوپٹے کی طرح لہرا رہا ہے، رچی تبت سنو ہے تر بدر میں، دلہا لپتا ہے فیشن کے کفن میں، اس انداز کی وہ نظمیں لکھتا تھا۔ یہ جب بے پردگی تو یہ بھی اسی کی نظم تھی نا، بے پردہ نظر آئی مجھے چند بیویاں، بے پردہ نظر آئی مجھے چند بیویاں، اکبر زمین میں غیر پہ قومی سے گڑ گیا، پوچھا جو ان سے آپ کا پردہ کیا ہوا، کہنے لگے کہ عقل پہ مردوں کی پڑ گیا، کہ مردوں کی عقل پر پردہ پڑ گیا، اس لیے ہمیں بے پردہ کر دیا انہوں نے۔ تو اس کے اشعار بڑے عجیب ہوتے تھے۔ ایک دن ایک انگریز کو ملنے گیا، تو کلاک لگا ہوا تھا وہ جو گھنٹے دیتے، تو تین بجے نا تو بجائے تین گھنٹوں کے ایک گھنٹی بجی، اس نے فوراً شعر بنایا، کہتا ہے تسلیس کے قائل نے کہا مجھ سے خدا ایک، تسلیس کے قائل نے کہا مجھ سے خدا ایک، تھی تیر پہ سوئی میری حیبت سے بجا ایک۔ انگریز کہنے لگا کہ اکبر صاحب آپ خام خواہ ہر جگہ شاعری جاننا شروع کر دیتے ہیں، یہ کلام تو خراب ہے۔ تو کون کہتا ہے خراب ہے؟ کہ میں کہتا ہوں خراب ہے۔ اس کے خراب ہونے کی دلیل کیا ہے؟ کہ یہی کہ تیر کو ایک کہتا ہے، کہ پھر وہ بدل کیوں خراب نہیں جو تیر کو ایک کہتا ہے اور ایک کو تیر کہتا ہے؟ اگر کلام کے خراب ہونے کی یہی دلیل ہے تو یہی آپ کے بدل کے خراب ہونے کی دلیل ہے۔ حضرت مولانا نانوتوی رحمتہ اللہ علیہ ایک اسٹیشن سے گاڑی میں سوار ہوئے، تو اسی ڈبے میں پادری سکاٹ بیٹھا، ان کا مشہور مناظر تھا۔ مولانا کو دیکھ کر وہ گھبرانے لگا، اب یہ کوئی بات شروع کر دیں گے۔ مولانا نے تھوڑی دیر کے بعد فرمایا کہ پادری صاحب میں نے تب بھی پڑی ہوئی ہے، تب، تو اگر آپ اجازت دیں تو میں ذرا آپ کے سر کو معائنہ کرنا چاہتا ہوں۔ کر لیں، سر یوں جھکا دیا، اور کبھی یہاں انگلی رکھتے ہیں، کہیں یہاں سے دباتے ہیں، کبھی یہاں سے دباتے ہیں، یوں دباتے رہے۔ تو پوچھا جی آپ کیا تلاش کر رہے ہیں؟ کہ وہ کھانا تلاش کر رہا ہوں جو خراب ہو گیا، ایک کو تین کہتا ہے تین کو ایک کہتا ہے۔ اس دماغ میں کھانا خراب کون سا ہو گیا ہے جو تین کو ایک اور ایک کو تین کہتا ہے؟ ایک واقعہ اسی قسم کا تاریخ میں لکھا ہے کہ جب شروع شروع میں یہ آئے تو مدراس میں انہوں نے اپنا مشن بنایا پہلا، تبلیغ وغیرہ شروع کی. تبلیغ ان کی کیا ہوتی ہے؟ ایک واہ ہوتا ہے نا، جیسے قادیانی نوکری یا چھوکری کا جانسا دے کر مرزائی بناتے ہیں نا، تو یہ اغوا ہے، تبلیغ تو نہیں ہے نا. تو ایک ہندو مر گیا، اس کے چھوٹے چھوٹے 3 بچے تھے. یہ عیسائی ان کو اٹھا کے لیا گرجے میں، ان کی پرورش کی، ان کو عیسائی بنا لیا. چند سالوں کے بعد پیچھے سے کوئی انسپیکشن ٹیم آئی کہ پتہ کریں ہم لاکھوں روپے پادریوں کو بھیجتے کوئی کام بھی کرتے ہیں یا نہیں. تو آ گئے، جسے آ گئے جس وقت، انسپیکٹر صاحب نے پوچھا کہ بھئی کوئی خداوند یسوع مسیح کی نئی بیڑے بھی بنی ہے؟ وہ بیڑے کہتے ہیں نا اپنے آپ کو، نئی بیڑے بھی بنی ہے. اس کا یہ 3 نئی بیڑے ہیں. اچھا، پھر کوئی عیسائیت کا عقیدہ اسی طرح سمجھا دیا ہے، ایمانیات کا عقیدہ سمجھا دیا. امتحان لے لو، یعنی لے لو. انسپیکٹر جب آتا ہے تو بڑے نتیجے بنتے ہیں. تمہارے ایک دفعہ انسپیکٹر آیا، ایک چوتھی جماعت کا امتحان لینے لگا. اس میں لکھا تھا چونکے، اردو سن رہا تھا چونکے، تو لڑکے نے پڑھا چون کا. انسپیکٹر نے پوچھا تو کیا پڑھتا ہے؟ لیکن چون کا. کہ بھائی دوسرے لڑکوں نے ہاتھ کھڑا کیا، تو بتا. کہ جی چون کا. سب چون کا ہی بتائے، ماسٹر صاحب پاس کھڑے تھے. کہا کہ ماسٹر صاحب یہ کیا پڑھایا آپ نے؟ کہا جی بدماش ہے، میں تو صحیح پڑھا تھا چنکا. میں نے چنکا پڑھایا تھا، یہ سارے چون کا ہی بار رہے گا. ایک دفعہ ایک حرماز صاحب مجھے کہنے لگے، وہ بریلیوں کا مکتبہ کھلا نا، مکتبہ رضویہ، تو مجھے کہتا ہے مولوی صاحب وہ کتابوں کی ایک نئی دکان کھل گئی ہے. میرے کہا میں سمجھ تو گیا، وہ بھی بریلوی تھا، وہ بہت کتابیں اس میں مل رہی ہے. میرے کہا کیا نام ہے؟ مکتبہ رضویہ. مکتبہ رضویہ ہائی اسکول کا حرماز ہے. پھر میں نے اسے لطیفہ سنایا کہ میں جب پاکستان بنا میں 7 جماعت میں تھا، یہی اکاڑے میں. ہمارا ہیڈ ماسٹر لالا دولت رام تھا ہندو. سکھ سارے اسکول میں ایک ٹیچر چودھری ابراہیم صاحب تھے، مسلمان باقی سارے ہندو سکھ تھے. تو پہلی دفعہ عید میلاد النبی کا اشتہار لگا، عید میلاد النبی اشتہار لگا تھا کہ عید میلاد النبی بنائی جائے گی. تو رویندر پرساد سیکنڈ ہیڈ ماسٹر تھا، وہ ہیڈ ماسٹر کو بتا رہے ہم پاس بیٹھے تھے کہ پہلے مسلمانوں کی 2 عیدیں ہوتی تھی، ایک گوشت والی ایک سیویوں والی، اب ایک نئی عید آئی ہے دال والی. دال والی، وہ دال والی تو عید نہیں چھوڑی، ہیڈ ماسٹر کہتا ہے. اچھا نہیں جی، میں اشتہار پڑھ کے آیا ہوں. اب اس بیچارے کو عربی تو پڑھنی نہیں آتی تھی، کہتا لکھا تھا عید میلا دال نبی، عید میلا، ہائی اسکول کا سیکنڈ ہیڈ ماسٹر تھا، لیکن تھا وہ سکھ. تو وہ کہتا تھا کہ میں نے اشتہار پڑھا ہے، اس نے لکھا ہے عید میلا دال نبی. اس کو تو نہیں کہ میلاد النبی تو پڑھتا جانتا نہیں تھا نا، عربی جانتا نہیں تھا. وہ کہتا ہے کہ پہلے 2 عیدیں تھی، ایک گوشت والی ایک سیویوں والی، اب دال والی بھی آ گئی. کہتا ہے اس سے پہلے کیا بات چل رہی تھی؟ 3 لڑکوں والی. اب وہ انسپیکٹر صاحب نے کہا کہ بھائی ذرا امتحان لے لیں. جی لے لو. پہلے کو بلایا کہ بھائی عیسائیت کا بنیادی عقیدہ کیا ہے؟ کہ جی باپ بیٹا رول کو دس، 3-3 ایک میں، ایک 3 میں. تو 3 ایک میں، ایک 3 میں کیسے؟ تیرے باپ 3 ہے کہ نہیں؟ ایک ہے. کہ ایک 3 نہیں ہوتے؟ کہ نہیں وہاں تو نہیں ہوتے، کہ یہاں کیوں ہوگا؟ جی پتہ نہیں، ہمیں تو پادری صاحب نے اتنا رٹایا، وہ رٹا ہوا ہے، وہ تو پورا یاد ہے. ایک 3 میں 3، ایک میں، ایک 3 میں 3، ایک میں. पादरी साहब की तरफ देखा कि बस यही कुछ याद कराया कि जी मैं तो बड़ी बेद करता हूँ, ये याद ही नहीं करते सबक। तो चला कर दूसरे को बुलाया, अभी क्या बुनियादी अकीदा है ईसाइत का, बाप बेटा रूह कुदस तीन, तीन एक में एक तीन में, तो कोई तशरी जी, तशरी तो यही हमें याद कराया है। अलबत्ता इतना याद है कि उन तीन खुदाओं में से एक को यहूदियों ने मार दिया था सूली पर, अब दो रहते हैं। देखा कम वक्त तसलीस कहां रही जब दो रहे तो। पादरी से कहा कि तू कर ये ज्यादा होशियार है, अच्छा होशियार है, खुदा ही खत्म हो गया, तसलीस का नाम ही मिट गया, उसको भगा दिया। तीसरा आ गया कि जी तो बहुत ही होशियार है, लायक शागिर्द है कि हाँ भाई अपने मजहब का बुनियादी अकीदा क्या है कि जी बाप बेटा रूल कुदस तीन, तीन एक में एक तीन में। तो भी ये तो सारे सुना गए, कोई तशरीह भी करो, ये तशरीह यही है कि जब एक मरा तो तीनों मर गए, हमारे पास ना तशरीह है ना तौहीद है। जब एक तीन, तीन एक होते हैं तो एक मरा तो तीनों ही मर गए कहता है, इसलिए हमारे पल्ले में कुछ नहीं, ना तौहीद है ना तशरीह है, खाली है। अब जनाब इंस्पेक्टर साहब ने सुर सुर मार के निकाली पादरी की तरफ, क्या बनाते हो? वो हाथ बांध के खड़ा, उसने कहा जी मुझे खुद नहीं पता ये क्या है, इतना ही पता है कि तीन एक एक तीन, तीन एक एक तीन, अकल समझ में तो आता नहीं। तो अब आप आ गए हैं, आप समझा दे, मैं वही रटवा दिया करूंगा। अब बात आ गई इंस्पेक्टर साहब पर, वो कहता है कि देखो बात यह है कि ये वो राज है जो खुदा आज तक जिब्रील को भी नहीं समझा सका। शिया तो कहते हैं ना कि खुदा ने जिब्रील के कान में दस्ते खिलावत बता दी थी, और जिब्रील ने आके हजरत अली के कान में बता दी थी दस्ते खिलावत, वो इतना तो कम कम बात है। ये कहते हैं कि नहीं, अल्लाह समझा ही नहीं सका, इसलिए ये जो है ये बात अकल और समझ में आने वाली नहीं, बस इस तरह याद करते रहो तीन एक है एक तीन है, तीन एक है एक तीन है, बस। तो जिस मजहब का बुनियादी अकीदा जो है वो अकल के इतना सख्त खिलाफ है कि कोई ईसाई ये नहीं कहता चार एक है एक चार है, किसी ईसाई कहो लिख दो दो एक है एक दो है, कोई ईसाई लिख दे तीन एक है पांच एक है एक पांच है, कभी नहीं लिखता, लेकिन कहते तीन एक है एक तीन है। तो मुकाद वाला दादोत्वी रहमतुल्लाह तारा लै, कोई खादा खराब ही हो गया ना दिमाग का, जो तीन को एक और एक को तीन कहता है। तो इसलिए इनका बुनियादी अकीदा है तस्लीस फिर तौहीद, तौहीद फिर तस्लीस, वो अकल के बिल्कुल खिलाफ है। तो जो दीन अकल के खिलाफ हो वो इंसानों का दीन नहीं हो सकता। दूसरा इनका अकीदा बड़ा कफारे का है, कहते कफारा कहते हैं ढांप देने को। तो उसकी बुनियाद इन्होंने इस पर रखी है कि हजरत ईसा अलैहि सलाम ने, आदम अलैहि सलाम ने गुनाह किया था, अल्लाह ने फरमाया था कि गंदम का दाना ना खाना, उन्होंने अल्लाह की नाफरमानी की और गुनाह किया, अल्लाह ताला ने उस गुनाह की फिर सजा दी। क्या सजा मिली? हजरत आदम अलैहि सलाम पहले बैठे बैठे आराम से जन्नत में जो चाहता खा लेते, अल्लाह ने फरमाया जाओ जमीन पर हाल चलाओ बेरज करके खाओ, अब नहीं बैठे बैठे मिलेगा। तो मुशक्कत से रोजी कमाना ये सजा आदम को मिली कि अब ये बैठा बैठा नहीं खाएगा, मेरे करके मजदूरी करके फिर खाएगा। औरत को क्या सजा मिली? कि उसको दर्दे जे होगा, बच्चे की पैदाइश के वक्त सख्त तकलीफ होगी। जमीन भी आदम के सबब से कहते माजल्ला लांती हो गई, क्योंकि इसमें कांटे हो गए थे, उससे पहले कांटे नहीं उठते थे, फूल ही उठते थे। और मोर को क्या सजा मिली? उसके पांव कोड़े हो गए, चल के गया था ना। सांप को क्या सजा मिली? कि उसमें जहर पैदा कर दिया गया। تو یہ مور کو بھی سزا مل گئی، آدم علیہ السلام کو بھی، ہوا کو بھی، سانپ کو بھی، اور ان کے زمین سے اترنے پر زمین کو بھی سزا مل گئی، ان کی لانت زمین پر بھی پڑ گئی. اب کہتے ہیں کہ وہ گناہ اولاد آدم میں وراثتاً چلا رہا ہے، جو بھی عورت کے پیٹ سے پیدا ہو وہ گناہگار ہی ہوتا ہے. اب اللہ تعالی صدیوں تک فکر مند رہے کہ اب کیا کیا جائے، کیونکہ گناہ تو انسان کی فطرت میں آ گیا ہے نا. ہم کہتے ہیں کہ گناہ انسان کی فطرت نہیں. آپ حدیثیں ایسی پڑھتے رہتے ہیں کہ جو حج کر کے آئے تو ایسا جیسے آج ماں کے پیٹ سے پیدا ہوا، یا گناہ سے پاک ہو گیا نا. تو انسان ماں کے پیٹ سے بے گناہ پیدا ہوتا ہے ہمارے ہاں. گناہ جو ہے یہ باہر سے آتا ہے، جیسے یہ میرا رومال ہے، اس کو میں مزید اس پر پھول بنوا کے اس کو بنا کر اور خوبصورت بھی بنا سکتا ہوں، اور گندگی لگا کر اس کو گندا بھی کر سکتا ہوں. لیکن جب گندگی باہر سے آ کر اس کو لگے گی تو وہ دھل کر صاف بھی ہو جائے گی، کیونکہ اس کی فطرت گندی نہیں ہے. کپڑے کو گندگی لگ جائے تو آپ اس کو دھو کر صاف کر لیتے ہیں نا. ہاں جہاں فطرت ہی گندی ہو دل سے ہے، مثلا آپ ایک کلو پکانا لے کر بیٹھ جائے دھونا شروع کر دے تو کتنا نکال لیں گے اس میں سے پاک، وہ تو دل سے ہے نا، فطرت نہیں گندگی ہے نا. پیشاب ایک شیر لے کر اس کو دھونا شروع کر دے تو کتنا پاک نکلے گا اس میں سے، کچھ بھی نہیں نا. تو گویا اسلام میں انسان جو پیدا ہوتا ہے وہ بے گناہ پیدا ہوتا ہے. عیسائیت میں انسان پاکانے کی طرح درسیل ہے، سو توبہ کرے جو چاہے کرے، اس کا وہ جو باروسی گناہ فطری ہے وہ دھلتا ہی نہیں. اب اللہ تبارک و تعالیٰ سوچتے رہے کہ اگر میں ساری نسل آدم کو جہنم میں پھینک دوں تو میری رحمت کہاں ہوگی، اور اگر رحم کر کے سب کو معاف کر دوں تو گناہ کی سزا نہیں ملی، عدل کہاں ہوگا. اب اس بارے میں کہ عدل اور رحمت کا جوڑ کس طرح ہو، اللہ تعالیٰ صدیوں تک پریشان رہے. پھر سوچا کہ انسان تو سارے گناہ گار ہیں، میرا بیٹا جو ہے وہ گناہ سے پاک ہے، تو یہ اگر جا کر قربانی دے دے سب کی طرف سے کفارہ بن جائے تو پھر ساری نسل آدم کے گناہ معاف ہو جائے. تو کہتے پھر عیسیٰ علیہ السلام آئے، انہوں نے فرمایا، مثال انجیل میں ہے کہ ایک مالک نے باغ لگایا اور اس میں رکھوالے بھیجے، وہ باغ خراب کر دیتے تھے پھل سارے. جو کوئی نوکر ان رکھوالوں سے لینے آتا تو وہ اس نوکر کو بھی مارتے. آخر مالک نے اپنا بیٹا بھیجا کہ جاؤ بھی، تو مالک ہے نا، تو لے کے آ وہاں سے پھل. تو انہوں نے اس کو بھی پکڑ کے مارنا شروع کر دیا. تو گویا ساری دنیا بیمار تھی، تو جیسے کہیں وبا عام ہو تو حکومت کوئی ڈاکٹر بھیج دیے نا، جاؤ انجیکشن لگاؤ. اب گاؤں والے سارے انکار کر دیں کہ ہم نہیں لگواتے انجیکشن. ڈاکٹر گیا تھا انجیکشن لگانے کہ لوگوں کو فائدہ ہو، وہ مانے نہیں. اب ڈاکٹر نے کیا کیا، مار مار کے سر پتھر بھی اپنا سر پھاڑ کے بھر گیا. تو اس کے مرنے سے وہ سارے بھی بیمار تندرست ہو جائے گے نا، کیا خیال ہے. اب کہتے ہیں کہ انہوں نے نہیں مانی اللہ کے بیٹے کی، تو اللہ کے بیٹے نے خودکشی کر لی کہ ایسا نہیں مانتے تو میں مرنا ہوں. تو اللہ تعالیٰ نے وہ عیسیٰ علیہ السلام 3 دن پھر دوزخ میں رہے معاذ اللہ، صلیب پر مر کر، اور اس سے اللہ تعالیٰ نے سارے گناہ جو موروثی تھا اس کو معاف کر لیا. لیکن ہم پوچھتے ہیں کہ کہاں معاف ہوا، کوئی معافی کا اثر؟ کیونکہ گناہ کی سزا آدم علیہ السلام کو کیا ملی تھی کہ محنت مشقت سے کمائے گا، یہی تھی نا. تو اب عیسیٰ علیہ السلام کے صلیب پر مر جانے سے اگر گناہ معاف ہو گیا تو اب تو پھر سب کو جنت کی طرح بیٹھے بٹھائے ملنا چاہیے نا. چلو ہمیں نہ ملتا، عیسائیوں کو تو ملتا نا. لیکن عیسائیوں کی قسمت میں کھانا ہی جب ہوتا ہے کہ پہلے اس کا دنیا کا پکانا دیکھتے ہیں، یہی کام ہے نا ان کا. سب سے گدی مشقت ان کے ذمہ ڈالی ہوئی ہے اللہ نے. پخانہ اٹھاتے ہیں, پیشاب اٹھاتے ہیں, گدگی اٹھاتے ہیں, اور پھر جا کے کہیں بیچاروں کو کھانا نصیب ہوتا ہے. صبح اسی کی زیارت کرتے ہیں جا کے. فائدہ کیا ہوا عیسیٰ علیہ السلام کے سلیب پر فوت ہونے کہ وہ بھیڑ مشقت تو اسی طرح رہی نا عیسائیوں میں بھی. اور اگر عیسیٰ علیہ السلام کے وہاں مر جانے سے مروسی روح گناہ معاف ہو گیا تھا تو کم از کم عیسائی عورتیں جو ہیں ان کو تو درد ذہنی ہونا چاہیے نا. لیکن ہماری تو پھر بھی ایسے 20 سال گھر میں بچا جان لیتی ہے, وہ تو ساری اسپتال میں جاتی ہے. تو کم از کم ان کا درد تو ختم ہونا چاہیے. لیکن کوئی ہمیں نظر نہیں آیا کہ عیسیٰ علیہ السلام کے مرنے کے بعد کسی بھی کو عورت کا درد معاف ہو گیا ہو کہ بچہ پیدا ہو چکا درد نہیں ہوگا. کم از کم جہاں عیسائی حکومت ہے وہاں اس ملک میں اب کانٹے نہیں ہونے چاہیے, کیونکہ کانٹے تو سزا تھی نا اس گناہ کی جو آدم علیہ السلام نے کیا. لیکن آپ ملک پھر کر دیکھیں ان کے ملکوں میں سوائے کانٹوں اور پتھروں کے کچھ ہوتا ہی نہیں, گردن تو یہاں سے لے جا کر کھاتے ہیں. سمبھو تو عیسیٰ علیہ السلام کے صلیب پر مرنے کا کوئی فائدہ ہمیں دنیا میں نظر نہیں آ رہا. کم از کم ان کے ملکوں میں جو سانپ ہیں ان میں زہر نہیں ہونا چاہیے, کیونکہ یہ زہر بطور سزا دیا گیا تھا نا اس کو. چلو ہمارے ملکوں کے سانپ سزا صحیح, ان پر عیسیٰ علیہ السلام کے صلیب کا اثر نہیں پڑا, عیسائی ملکوں میں تو پڑنا چاہیے یہ نہیں. یا کم کم جو سانپ گرجے میں رہتا ہے اس میں تو زہر نہ ہو نا. سارے سانپ اکٹھے کر کے پادری کے گھر پہ کہنا چاہیے کہ بھی کم کم تجھ پر تو اثر ہو جائے گا نا, صحیح ہوگا نا, کیونکہ سانپ کا زہر ختم ہو گیا ہے, عیسیٰ علیہ السلام صلیب پر فوت ہو گئے. اور کم از کم ان علاقوں میں جو بور ہیں ان کے پاؤں خراب نہیں ہونے چاہیے. لیکن کسی ایک بور کی سزا معاف نہیں ہوئی, کسی اور ایک عورت کی درد دے معاف نہیں ہوئی, کسی ایک مرد کی مشقت معاف نہیں ہوئی, کسی ایک سانپ کا زہر ختم نہیں ہوا, تو ہم کیسے مانیں کہ عیسیٰ علیہ السلام کے صلیب پر مرنے سے مروسی گناہ کی سزا ختم ہوئی؟ پھر یہ بھی عقل کے خلاف ہے. قرآن پاک نے بھی یہی بتایا ہے, لا تازر و واجرا تم بیجرا اخرا, کوئی دوسرے کا بوجھ نہیں اٹھائے گا. اور حزقیل نبی کی کتاب میں بھی یہی ہے کہ اگر بیٹا کھٹے انگور کھائے گا تو باپ کے دانت کھٹے نہیں ہوں گے, جو کھٹے انگور کھائے گا اسی کے دانت کھٹے ہوں گے, باپ کے گناہ میں بیٹا یا بیٹے کے گناہ میں باپ نہیں پکڑا جائے گا. جو جان گناہ کرتی ہے وہی مرے گی. اب آپ اندازہ لگائیں کہ گناہ عیسائی پادری کرے اور سزا عیسیٰ علیہ السلام کو ملے. وہ پنجابی چ کہتے نا, کھان پیڑ نو باندری ڈنڈے کھان نو ریچ, کھان پیڑ نو باندری ڈنڈے کھان نو ریچ. زنا کرے پادری سزا ملے عیسیٰ علیہ السلام کو, چوری کرے پادری سزا ملے عیسیٰ علیہ السلام کو. عجیب بات ہے کہ جی یہ کفارہ ہو گیا ہے ساری دنیا کے گناہوں کا. یہی بات صحیح ہے نہیں کہ کرے کوئی مرے کوئی. اس پر کسی نے عجیب واقعہ لکھا ہے کہ ایک چور چوری کرنے گیا کہیں, تو اب تو کچے مکان ہوتے ہیں لوگوں کے, تو وہ جو اس نے ڈکن لگائی نا تو دیوار گر گئی, کمزور تھی, وہ بےچارا مشکل سے بچا, لیکن دیوار کی آواز سے لوگ اٹھ بیٹھے اس کو پکڑ لیے, باندھتے پکڑ کر بادشاہ کے پاس لے گئے. سکھا تو چوری کرنے آیا تھا, جس سزا ملنی چاہیے بالکل ملنی چاہیے. لیکن ایک بات میری سن لے کہ میں بھی تو آپ کے ملک کا شہری ہوں نا, میری جان کی قیمت ہے یا نہیں؟ انہوں جو دیوار کچی بنائی اور وہ گر گئی, اگر میں مر جاتا پھر, بادشاہ نے کہا میں بات تو بقول ہے، آخر اگر یہ مر جاتا تو یہ بھی میرے ملک کا آدمی تھا، اچھا اس کو سزا بعد میں دے کے مارک مکان کو پھانسی دے دو. اس نے دیوار کی کسی بنائی تھی، اس کو بلایا کہ پھانسی دے دو. اس نے کہا جی میرا کیا گناہ ہے، یہ دیوار کیوں کچی تھی، اتنی کمزور گر گئی. جی میں نے تو مستری کو پیسے دیے تھے، اس نے کام خراب کیا، میرا کیا گناہ ہے. اچھا بلاؤ مستری کو. آ گیا دیوار آ گیا. پورے پیسے کھڑے لیے تھے کھوٹے کہ جی کھڑے، دیوار کے کمزور بنائی، اگر یہ چور مر جاتا پھر تو اس کو پھنسی. جی میرا کوئی گناہ نہیں ہے، میں نے تو اینٹیں لگانی تھی کارا لگا. یہ گارے والے کا گنا، اس نے گارا کچا رکھا تھا، پتلا رکھا تو اس لیے دیوار کمزور رہی. اچھا بلاؤ گارے والے کو. وہ آ گیا کہ تو نے گارا پتلا بنایا اور یہ دیوار گر گئی، اگر یہ چور مر جاتا پھر. کہ جی میرا تو کوئی قصور نہیں ہے، وہ باش کی جو قصور ہے اس نے پانی زیادہ ڈال دیا. اچھا باش کی تو بنا لو. باسکی آ گیا کہ تورے پانی کیوں زیادہ ڈالا تھا، یہ دیوار کچی رہی گر گئی، اگر چور مر جاتا پھر. اس نے کہا جی یہ سارے دیواریں بنی ہوئی ہیں، میں ہی گارا بناتا تھا، پانی ڈالتا تھا، اس دن میں پانی تو پڑ پڑ تو اس کو پھنسی. جی میرا کوئی گناہ نہیں ہے، میں نے تو اینٹیں لگانی تھی گارا لگا. یہ گارے والے کا گناہ، اس نے گارا کچا رکھا تھا، پتلا رکھا تو اس لیے دیوار کمزور رہی. اچھا بلاؤ گارے والے کو. وہ آ گیا کہ تو نے گارا پتلا بنایا اور یہ دیوار گر گئی، اگر یہ چور مر جاتا پھر. جی میرا تو کوئی قصور نہیں ہے، وہ باش کی جو قصور ہے اس نے پانی زیادہ ڈال دیا. اچھا باش کی کو بتا لو. باش کی آ گیا کہ تو نے پانی کیوں زیادہ ڈالا تھا، یہ دیوار کچی رہی گر گئی، اگر چور مر جاتا پھر. اس نے کہا جی یہ سارے دیواریں بنی ہوئی ہیں، میں ہی گارا بناتا تھا، پانی ڈالتا تھا، اس دن میں پانی تو تھوڑا تھوڑا ڈال رہا تھا. شہزادہ ہاتھی پر سوار آ رہا تھا اور ہاتھی اس سے بے قابو ہو گیا، وہ میری طرف بھاگا تو میرا ہاتھ بس چھوٹ گئی، سارا پانی گر گیا. شہزادے کا قصور ہے، بلاؤ شہزادے کو. تو ہاتھی پر سوار تھا؟ جی ہاں. اگر ہاتھی تیرے قابو میں نہیں تھا تو کیوں سوار ہوا؟ اب دیکھو سارا قصور تیرا ہے، تیری وجہ سے دیوار کچی رہی اور گر گئی، اگر یہ چور مار جاتا پھر. دیکھا جی میں روز ہی ہاتھی پر چڑھتا ہوں، اس سے دیا تھوڑا چلا تھا، پھر بے قابو کیوں ہاتھی؟ کہ وہ جو چوری تھی نا جھاڑو دے رہی کم وقت، اس نے زور سے یوں جھاڑو مارا، ہاتھی ڈر گیا. کہتے اس کا سر پا لاؤ پکڑ کر، اس کو پکڑنا ہے. دگنی پتری سی بالکل بوڑھی، اب اس کو کوئی بہانہ نہ آئے. باسن کھا جس کو پھانسی دے دو جا، چور کا فیصلہ بعد میں ہوگا. اس کو لے گئے، اس کے پھانسی کا پٹے کا کوئی طریقہ تھا، وہ ذرا بڑا تھا اس کی گرد پتری، وہ پھٹنا ہے اس نے. بادشاہ بار بار پیغام بھیجے کہ پھانسی ہو گئی یا نہیں، کہ جی نہیں. کہ کیا بات ہے؟ کہ جس کی گردن پتلی ہے. کہ اچھا گوٹھی گردن والے مر گئے ہیں، کوئی گوٹھی گردن والا پکڑ لو. تو ایک گرو اور چیلا وہاں رہتے، جاتے جاتے کہیں اس ملک میں آیا، دیکھا کہ ہر چیز کا بھاؤ ایک ہی ہے، ایک روپیہ سے گھی، ایک روپیہ سے پانی، ایک روپیہ سے مٹی، ایک روپیہ سے گھی. تو چیلے نے کہا کہ چلو گھی سستا ہے یہاں، چار دن کھائیں گے مزے کریں گے. دیکھا کہ بادشاہ بیوقوف معلوم ہوتا ہے کہ جو چینی اور مٹی کو ایک بھاؤ پر رکھ رہا ہے. کہ جی بیوقوف ہوگا، اپنے گھر ہوگا، ہم تو گھی کھائیں گے نا آرام سے. دیکھا ایسے ملک میں رہنے چاہیے، نہیں جی رہتے. ٹھیک ہے، اب وہ کھا پی کے خوب موٹے تھے، وزیر کو شدھ سے لاگ رکھا تھا. اس نے کہا جی وہ ایک گرو اور چیلا ہے, گرو کی بہت گردن ہوتی ہے, دو خاصی ہوتی ہے, اور اس گئی اس کو پکڑ لیں تو کیا بات ہے, پھانسی دے دیے. کہ گناہ کیا ہے, کہ تیری گردن موٹی ہے. آخر گرو نے چیلے سے کہا کہ کم وقت میں تجھے کہتا نہیں تھا ایسے گرو بجے تجھے دیو کو باندھ جائیے. مزہ چکھا نا, کیا بادشاہ کھا دے تو پھنسا. اس نے کہا جی میں نے آخری وصیت اپنے چیلے کو کر لی ہے اس کے کان میں, کر لو کر دی وصیت, کھڑا ہو گیا پھانسی دے دو تختے پر جاؤ گے خود جا کے. چیلا پیچھے سے بھاگا ہے, اسے دھکا دیا ادھر آ جا مجھے پھانسی. وہ گرو پھر بھاگا آیا, اس نے چیلے کو دھکا دیا مجھے پھانسی دو. وہ تماشا بن گیا وہاں. اب بادشاہ بار بار پوچھے بھی پھانسی ہوگی کہ جی نہیں, کیوں نہیں ہوئی, اب تو گردن پوری تھی. گردن تو پوری ہے لیکن وہ گرو کہتا ہے مجھے پھانسی دو, چیلا کہتا ہے مجھے دو. بادشاہ کہتا ہے یہ عجیب بات ہے, کوئی موت کے لیے بھی خود تیار ہوتا ہے. پھر کہا جی وہ تو یہی تو ہو رہا ہے, وہ آ کے کھڑا ہوتا ہے, مجھ کے گلے میں پڑا ڈال لیں تو پیچھے دوسرا آتا ہے دھکا دیتا کہ مجھے پھانسی دو. پھر وہ آتا کہتا آج کہنے کا دیکھ کے بغیر بھی چیز نہیں کرتا. وہ گیا مجھے ڈرامہ چل رہا تھا, وہ اسے دھکا دے ہٹ ادھر مجھے پھانسی دو, وہ پیچھے سے ہٹ ادھر مجھے پھانسی دو. اچھا بڑا حیران, وہ اسے پوچھے کہ کیا بات ہے, کوئی بات نہیں پھانسی دو. وہ چہرے سے پوچھے بات کیا, کوئی بات نہیں پھانسی دو. کہنے کا نہیں پہلے بتاؤ گے پھر پھانسی دے گے, کہا نہیں بتا رہا پھانسی دو. کہ میں بادشاہ ہوں کیا کرنے کا, پھانسی دے گا نا دو پھانسی. اب کو بدھ کرنے لگا کہ خدا کے واسطے بات تو بتاؤ کیا ہے. تو کہا نہیں بس پھانسی دے, دیر ہو رہی ہے. کس میں دیر ہو رہی ہے, کہ یہ وقت بڑی ہی مقبولیت کا وقت ہے, پورے انتظار میں بیٹھی ہے. اس وقت جو پھانسی پر مرے گا سیدھا حوروں کی گود میں جائے گا. اچھا دو جلدی کرو پھانسی دو مجھے, کہتا ہے بادشاہ کا پھانسی تیرے باپ کی ہے, میں جاؤں گا حور کی گود میں. وہ اسے دھکے دے ادھر آؤ مجھے پھانسی دو. بادشاہ کہ نہیں تیرے باپ کی پھانسی ہے, مجھے ضرورت نہیں حوروں کی. بادشاہ کا دو بھی پھانسی دو, بادشاہ کو پھانسی دے دی. تو اسی طرح کا اللہ تعالیٰ نے انصاف کیا کہ گناہ کرتے رہے عیسائی, دوسرے عیسائی دنیا, اور کہتے ہیں کہ پھانسی عیسیٰ علیہ السلام کو ہو گئی. پھر یہ کہ اگر باقی گناہ دھلنا تھا تو جو پہلا ہے وہ تو نہیں, یا بعد والے بھی دھل گئے جو آج کر رہے عیسائی. وہ ایک ہندو تھا, ہم نے نشان نہیں دیکھے کہ ہندو ہوئے تو استاد بھی رہے نا, ان کے پاس ایک چھوٹی سی گڑوی ہوتی تھی, چھوٹی سی مٹری پیتل کی. جو سکھ ہوتے تھے ان کے تو پانچ رکن ہیں نا, پانچوں کاف سے شروع ہوتے ہیں, کچھ کڑا کرپان گنگا کیس, کچھ کڑا کرپان گنگا کیس. ایک تو یہ کہ کچھا بزرگ پہنتی چھوٹا تھا ٹھنڈی ٹھنڈی جیسے انڈر ویئر میں کہتے ہیں, یہ ان کا بدلی ہتھیار ہے. کڑا ایک لوہے کا کڑا ہاتھ میں ڈالتا, کرپان چھوٹی سی تلوار ہوتی ہے, کسی نے یہاں لگائی ہوتی ہے کسی نے سامنے کاٹی ہوتی ہے, یہ ان کا بل بھی چار ہے, سجان ہے ضرور رکھتے ہو. گنگا ایک رکھتے چھوٹا سا گنگا, یہاں ہر کیس پورے جسم پر بال رکھتے ہیں, پورے جسم جسم سے کہیں بال نہیں اتارتے. ان کی داڑیاں ہوتی تھی نا, منہ نظر نہیں آتا تھا, اوپر سے بھی پوچھے اوپر جائیں ادھر سے بھوک. ادھر ایک بچہ کہنے کا ابھی ابھی دادا جی کا منہ ہی نہیں ہے, تو یوں اوپر اٹھائی پوچھے یہ کیا ہے. تو ان کے پورے جسم پر بال ہوتے ہیں, وہ بال نہیں اتارتے. तो ये जो हिंदू होते हैं, हिंदुओं की क्या बात में बता रहा था, गर्मी छोटी चंद के पास होती थी, सुबह उठते थोड़े से चावल गर्मी में डाल लेने हाथ में चावल, ये छोटे छोटे चावल होते हैं टोटा था, वो जहां कोई कीड़े हो उनको डाल देना, ये अल्लाह राजी होगा तेरी रिपोर्ट आए, और वो गर्मी पानी की सजा करने के लिए उसमें पानी ले जाते थे, वो इतनी गर्मी से सारा सजा कर लेते थे छोटी। तो एक हिंदू था, उसकी गर्मी तो शराब हो गया नीचे से, हाँ भी बूढ़ा अफ्यून खाता था कम उसे, वैसे थी अफ्यून खाने से तो और कम हो जाती है ना, एक अफ्यूनी जब बैठता ना बैतुल खुला में तो मुक्के मारता और निकल आ, मैं खा तो नहीं लेता तुझे, निकल आ और निकल आ, मैं तुझे खा तो नहीं लेता, डरता क्यों है, निकल आ कहता है। अब वो जो हिंदू था वो जब फारग होता तो पानी सारा खत्म हो जाता, वो शराब जो था वो गर्मी खाली रह जाता, बड़ा परेशान। आज एक दिन कहने लगा कि अच्छा आज तेरा बंदोबस्त कर दो, सजा पहले कर लिए बात किया, ये आप हंस पड़े इस बात पर। ईसाई मध्य यही है कि जो आज कटी ईसाई कर रहे हैं इसका सजा पहले ईसाई सलाम कर गए हुए, गुनाह अब हो रहे हैं, निजास गुनाह की अब लग रही है इनको, और कहते हैं कि हजरत ईसा अलैहि सलाम जो थे वो ये सब कुछ कर गए पहले, इसलिए उनके सलीब पर फौत होने से सबके गुनाह कहते माफ हो चुके। इस अकीदे का नाम उन्होंने कफारा रखा हुआ है। तो ईसाई मजहब का कोई अकीदा नहीं जो अकल में आए, इबनियत के मसीह खुदा का खुदा के रंग में आया। हम उनसे पहला सवाल यही करते हैं कि भाई अगर मरियम का बेटा खुदा बन सकता है तो कुशल्या का बेटा खुदा क्यों नहीं, आखिर हिंदू भी तो कुशल्या के बेटे राम को खुदा मानते हैं, खुदा का अवतार मानते हैं। अगर मरियम का बेटा खुदा बन सकता है तो गोदी का बेटा कृष्ण क्यों खुदा नहीं बना, कृष्ण बैंसरी बजाया करता था, दरिया गंगा के किनारे बैठता गाय चराता था और औरतें उनकी जाके नहाती थी नंगी, उनको देखता रहता था बैठा, क्योंकि जैसे हम हमारे यहाँ जमजम का पानी मुतबर्रक है, हिंदुओं के यहाँ गंगा का पानी मुतबर्रक है ना, तो वहां जाके गुसल करना गोया गुनाह जटते हैं, तो ये उसी के किनारे पर गाय चराया करता था कृष्ण, और वो औरतें नहाती थी उनको बैंसरी बजा के चराता रहता, बैंसरी बजाता रहता बैठा। तो ये कहते हैं कि वो खुदा था, उसकी माँ का नाम गोदकी था। राम जो है इसकी मुख्तसर कहानी यही है, इसके बाप का नाम दशरथ था, उसकी दो बीवियां थी, बड़ी का नाम कुशल्या, छोटी का नाम केकई। तो कुशल्या के दो बेटे थे राम और लक्ष्मण, केकई जो थी इसका एक ही बेटा था। तो कुशल्या फौत हो गई तो केकई एक दिन टूटी चारपाई पर बैठ गई जाकर, यदि टूटी चारपाई पर बैठना अपना गुस्सा जाहिर करना था, गम जाहिर करना। बादशाह ने पूछा क्या बात है, कि बस मैं तो मर जाऊंगी। तो बात क्या है कि राम को जो है निकाल दो घर से, देश निकाला दे दो, क्योंकि राम यहां रहेगा तो वो मरेगा ना बादशाह, अगर वो उसको निकाल दिया जाए 14 साल के लिए इसको देश निकाला। दिखा के वो मेरा बड़ा प्यारा बेटा है, कर्मा बाजार भी है, फिर नहीं फिर मैं नहीं गुजारूंगा, मजबूर होकर राम को निकाल दिया। उसके साथ उसका भाई लक्ष्मण भी चला गया, 14 साल जंगलों में फिरते रहे। वही इसकी शादी हुई सीता के साथ, सीता शहजादी थी एक इलाके की, तो उस जमाने में शहजादियों के निकाहों का अजीब अंदाज होता था, कोई शर्त रखते थे कि जो ये शर्त शहजादा पूरी करेगा उससे निकाह होगा शहजादी। तो ये कई साल से जंगल में रहते, तीर कमान चलाते और शिकार करते, वही भूल के खा देते थे। देखा कि बहुत शहजादे इकट्ठे हैं, ये क्या बात है यहां कि सीता का निकाह हो जाए। सीता ऊपर झरोके में बैठी देख रही थी, नीचे तेल का कढ़ाया है, गर्म आग जल रही है, उसके ऊपर एक चक्कर चल रहा है, ऊपर एक बछड़ी लटकाई हुई है। ये जो शहजादा तीर मारे इस चक्कर में, इसके सौराख में से होकर मछली को लगे, उसके ताकती पर निकाली होगी। लक्ष्मण ने राम से कहा कि चलो हम भी किस्मत आजमाई कर देखे। तो सुबह से तीर चल रहे थे, कोई लगता ही नहीं था, इसलिए जो पहला तीर मारा तो मछली को लगे जा। और इसको शहजादों वाला जोड़ा दिया गया और सीता से इसका निकाह हो गया, उसको भी ले आया, जंगल में बैठ गया। श्रीलंका का राजा जो रावण था, ये भी शहजादा वहां आया हुआ था, ये रकीब था, बड़ी दुश्मनी थी इसे कि मुझे सीता क्यों नहीं मिली। थी मेरी और रकीब की राहें जुदा जुदा, आकर तो दोनों हम तरह जाना के जा मिले। अब ये तलाश में था कि ये कहीं आगे पीछे हो तो मैं सीता को उठा के ले जाऊं, ये सीता को उठा के ले गया, भाग गया। तो जंगल में रहते हुए एक बंदर पाला हुआ था, उसका नाम था हनुमान। हनुमान वो बंदर साथ ही गया, अब आकर देखा तो ना सीता है ना हनुमान है, बड़े परेशान हुए, था काफी तलाश किया नहीं पता चला। तीन चार दिन के बाद हनुमान वापस आया, तो फिर उसने दोनों से इशारा किया, उसके साथ चले श्रीलंका पहुंचे। वहां फिर इन्होंने उसको रावण को कत्ल किया और सीता को वागदान करके फिर ले आए। इतने में 14 साल भी खत्म हो गए, तो ये वापस घर आए। तो ये हिंदुओं का एक दिवाली त्योहार होता है, दिवाली, तो बड़ी रोशनियां दिए जलाते हैं चिराग। तो ये दिवाली उसी खुशी में है कि उसे रामचंद्र 14 साल पूरे करके घर पहुंचे, तो उसकी खुशी में चिराग किया गया था, उसी त्योहार का नाम जो इनके यहां दिवाली है। तो वो बेचारा सारे दिन सारी उम्र जंगलों में फिरता रहा कि दूरे उठा के जो खुदा बना ली, मान लिया कि ये खुदा है। तो अब देखिए, अगर मोहताज खुदा इंसान हो सकता है, हजरत मौलाना मोहम्मद कासिम साहब नानोतवी रहमतुल्लाह ताला अलैह, इनका बिरादरा हो रहा था पादरी स्वामी दयानंद से, हिंदू से, उन्हें एतराज किया कि हम ये बात नहीं मानते, जो जितना इंसान मोहताज है इतनी कोई चीज भी मोहताज नहीं। अशरफ मखलूकात कहते हुए देखो ना, जानवर है वो यहां घास है वही जाके खा लेगा, ना उसे लकड़ियां तलाश करनी पड़े, ना आग जलानी पड़े, ना बर्फ लानी पड़े, ना दमक लाना पड़े, ना उसमें घी डालना पड़े, कुछ भी नहीं। लेकिन इंसान एक लुकमे के लिए कितनी चीजों का मोहताज, तो सबसे ज्यादा हाजतें इंसान को लगी हुई है। वो जानवर जिस दिन से पैदा हुआ नंगा नंगा ही फिर रहा है आज तक, इसको लिबास चाहिए। अब लिबास के लिए देखो कितना कुछ करना पड़ता है। यहां हजरत मिर्जा मदर जान जाना रहमतर का वाकई आपको सुना दे, बहुत नाजुक मिजाज बरुण बुजुर्ग थे। बाजार में गुजरते तो कहीं सामान बेतरतीबा पड़ा होता तो सर में दर्द शुरू हो जाता, इतने नाजुक मिजाज। एक मरीज ने रजाई तैयार करके दी, हजरत सर्दी है रजाई ला दू, ले आए। सुबह वो आया कि हजरत रात खूब सोए होंगे, दुआ देंगे। सुबह पहुंचे तो आंखें सुरख थी, रजाई अच्छी थी, क्या अच्छी थी, खाक अच्छी थी, सारी रात नींद नहीं आई। हजरत क्या बात थी कि वो जो उसमें टांके लगे थे वो गलत था एकदम, नींद नहीं आई क्या। एक मरीज ने बड़े अर्ज किया कि हजरत को मेरे लायक खिदमत, पर मैं तुम साल में 2 दफा आते हो, आईदा 1 दफा आया कर। वो बेचारा बड़ा परेशान कि हजरत क्या बात है, और मैं कि जब तू आता है तो मुझे कि खाता बहुत है, तू खाता बहुत है, और ये बात सुनकर मुझे कब्ज हो जाती है, जिराब लेना पड़ता है, तो मैं साल में 1 जिराब आसानी से ले सकता हूँ, वो मुश्किल है मेरे लिए, तू साल में 1 वर्ष आया कर। तो इसलिए मुरीद जो हदिया लाते, पता था कि हजरत का मिजाज बड़ा नाजुक है, लड्डू कितने बनाते, जितने बादाम की गिरीश से बड़ा लड्डू पसंद नहीं फरमाते, बादाम की गिरीश छोटे कितने। तो मुरीद लेकर आया तो लड्डू, तो खादमे खाद जो था उसका नाम गुलाम अली साहब था। तो गुलाम अली फिर भाई तस्वीर कर दो लड्डू जितने बैठे होते कर दो वो दे दिए। तो दो लड्डू मौलाना गुलाम अली साहब को हजरत ने खुद दे दिए, ये तुम्हारा हिस्सा है। वो छोटे छोटे थे उसके मुंह में डाले खा गए। थोड़ी देर बाद हजरत पूछा गुलाम अली लड्डू कहा है, किसी खा लिए दो दिन खा लिए, दो दिन खा ली। बड़ी हिम्मत है, हमसे तो नहीं खाए जाते। हजरत मुझसे गलती हुई, मुझे तरीका पूछना चाहिए था, आप तरीका इंशाद करवा दे फिर उस तरह खा लिया करूंगा। अच्छा अब कभी लड्डू आया तो याद करा दो। चंद दिन बाद फिर आ गया, फिर दो लड्डू उसको मिले और उसने नहीं खाया। गुलाम अली लड्डू खा लिए क्योंकि हजरत आज तरीका सीख रहे लड्डू करे। अच्छा लाओ थोड़ा सा तोड़ लिया लड्डू का से पकड़ लिया। देखो अल्लाह की कितनी रहमतें हैं बरसते हैं, खुदा की तारीफ नहीं कर सकता। अल्लाह ने गिरजा बधे जान जानों को लड्डू खिलाना था, कहां हजारों मील वहां बारिश बरसाई, बर्फ आई, पानी चलो भाई भागो दरिया में जाओ, फुला खेत में जाओ वहां चने बोले, फिर वो लड्डू खा रहे ना गुलाम अली मिर्जा बधे जान जानों ने। आधी रात किसान को उठा, उठो जाके हल कराओ, चने बो कराओ, चने बोए फिर उनको पानी लगाओ, सारा बयान करते रहे, फिर चने पके फिर उनको काटा। एक गुलाम अली को मिर्जा बधे जानों लड्डू खाने के लिए खुदा ने देखो हवाएं को काम पर लगाया, पानियों को काम पर लगाया, बारिश को काम पर लगाया, सूरज को काम पर लगाया, चांद को काम पर लगाया, सारी कायनात काम पर लगी है कि मिर्जा मुझे जान जान में लड्डू खाने। उसके बाद वो सारा फिर जनाब हलवाई उठा है, हलवाई बैठा है, अब वो बाजार में आया, फिर वो चने पीछे चक्की लगी, फिर उसके बाद हलवाई जो था उसने जनाब उसमें मीठा डाला, उसको बनाया, बना के वो सारा डेढ़ घंटा पूरी तफसील बयान करके वो जो पड़ा था फिर था। या अल्लाह तेरा किस जवाब से शुक्र अदा करूं, इतनी तकलीफों के बाद ये लड्डू मेरे मुंह तक पहुंचा है। अच्छा वो अभी आधा खाया, अच्छा बाबा की घर खाएंगे भाई। एक दिन किसी ने पूछा कि हजरत अल्लाह वालों को सूखी मिर्ची भी मिल जाए ना तो ये अल्लाह का बड़ा ही शुक्रिया अदा करते खाते हैं, और ये जो अमीर लोग हैं इनको 10 खाने होते हैं फिर भी ये दाग ठीक नहीं होती, 100 दूसरे दूसरा पी लिया करते हैं। फरमाते हैं कि अल्लाह वाले को जब कोई चीज मिलती है खाने के लिए तो वो समझता है कि मैं तो इसके लायक भी नहीं था, अल्लाह की इबादत में बड़ी कोताहियां मुझसे हुई है। तो ये जो कुछ भी मिला है ये अल्लाह का इनाम है, अल्लाह का इनाम, और इसलिए वो उसको खुदा की नेमत समझता है। फिर मिसाल दी कि देखो तुम्हारा दिल चाहे खरबूजा खाने को, एक ये है कि बाजार में जाओ खरबूजा खा लो तो दिल की चाहत पूरी होगी ना, खरबूजे का लुत्फ आ गया ना, और एक ये है कि बड़ा दिल चाह रहा था खरबूजा खाने को और किसी ऐसे दोस्त ने महबूब ने खरबूजा भेजा जिससे बड़ी मोहब्बत थी, तो इस खरबूजे में दो मजे हो गए, एक खरबूजे का और एक उस निस्बत का कि देखो भी वो दिल भी हमें याद रखता है, इसलिए तो हमें ये तोहफा भेजा है ना, ये बाजार वाले खरबूजों में ये चीज है। तो जब अल्लाह वाले वो चीज खाते हैं तो ये नहीं देखते कि है क्या चीज, ये कि है किसका कम से तोहफा, इसलिए उनकी जबान से कलमा शुक्र निकलता है। और ये अमीर लोग जब खाते हैं तो पता नहीं उसमें कितने बेवाओं का हिस्सा खून किया होता है इन्होंने, कितने यतीमों का खून किया होता है, और उसमें कितने यतीमों की आहें, कितने बेवाओं का खून भरा होता है, तो उसके खाने से अल्लाह के शुक्र की तौफीक कैसे होगी, वो तो दिल को और शांत करेगा ना खाना ज्यादा। हजरत हसीबुल उमर ने लतीफा लिखा है ना कि एक पठान खाना खा रहा था तो सारे पठान हैं कई नाराज हो जाते हैं कि हमारा नाम लेते हैं, कई खाने रखे हुए नुक्स निकाल रहा था ये है, ایک بیچارہ غریب کے ہاتھی آ گیا, اس نے ایک پیسے کی دال لی, ایک پیسے کی روٹی, وہ ساتھ لایا, بھوک لگی تھی, ایک لفظ منہ پہ ڈالتا ہے, الحمدللہ یا اللہ تیرا شکر ہے, یا اللہ تیرا شکر ہے. وہ چاقو نکال کے کھڑا ہو گیا, کہتا اب کر شکر اللہ کا. تم لوگوں نے تو خدا کو بعض اللہ بدقبر کہتا کر رکھا ہے کہ سوکھی روٹی کھا کے شکر ہے, شکر ہے, شکر ہے. میں نے 10 کھانے کھانے ہیں, بجال میں شکر کروں گا اللہ کا, میں بالکل نہیں کروں گا. تمہاری وجہ سے معاذ اللہ, اللہ تعالیٰ کو تکبر اور غرور زیادہ آ گیا ہے کہ سوکھی روٹی کھا کے شکر کرتے کہتے. حضرت گرزا بدر جان جانا رحمتہ اللہ علیہ اتنے نازک مزاج بزرگ تھے, لیکن ان کی بیوی جو تھی نہایت اکھڑ تھی. عصر کے بعد کسی مرید کو بھیجے کہ دروازے پوچھ آؤ کہ کیا چاہیے, چیز کر دے. وہ ایک خاص ملازم مقرر تھا, اسے تاکید کی تھی کہ وہ جو کچھ بھی کہے مجھے نہیں آ کے بتانا, وہ گالیاں دیتی خوب اس کو بھی اور پیر کو بھی. ایک دن وہ جو خاص ملازم تھا کہیں گیا ہوا تھا, تو کسی خان کو بھیجا بھائی پوچھا. وہ صرف واپس آیا, اس کا رنگ ہی بدلا ہوا. کیا بات ہے کہ بات کیا ہے؟ وہ پیر کیوں تیری بیوی تھا تو میں چھوڑ کر آ گیا, پر وہ ایک ٹانگ پر تھا اسی ٹانگ رکھ کے چیر کے اس کو ٹکڑے کر کے آتا. گالیاں بکتی تھی. اب وہ بات سب کے سامنے اس نے کی, تو مریضوں نے درخواست کی کہ حضرت اس کو کوئی کرامت ہی دکھائے. کہ اچھا, کہتے وہ ماننے والی دیکھ. ایک دن کرام تک اڑے اور وہ چکر لگا رہے تھے دکان کے ارد گرد اوپر اوپر. جب گھر گئے تو بیوی نے کہا تو بھی ولی بنا پھرتا ہے, آج میں نے ولی دیکھا اوپر اڑ رہا. دیکھا تو میں ہی تھا. اچھا میں بھی سمجھ گئی کیڑا کیڑا کیوں اڑ رہا ہے. اڑنے کا طریقہ ہی نہیں ہے کہتے. تو بہرحال عیسائیوں کا جو عقیدہ ہے, تو مولانا نے فرمایا کہ بھئی دیکھو, یہ جو وہ اس کا اعتراض یہ تھا کہ دنیا میں سب سے زیادہ محتاج مخلوق انسان ہے. چار پائے بھی اتنے محتاج نہیں, سورج بھی کوئی اتنی احتیاج نہیں, سب سے زیادہ حاجت انسان کو لگی. تو حضرت نے مسکراتے ہوئے فرمایا کہ یہی تو اس کے استفاد محلوقات ہونے کی دلیل ہے. جی وہ کیسے؟ پر میں دیکھو, عام چور پکڑنے ہو 20 چور ہوں گے, 2 سپاہی پکڑ کر لے آئیں گے 20 چوروں کو, اور ملک کا وزیر پکڑنا ہو تو 4 صوبوں کی پولیس اکٹھی ہوتی ہے. پھر پتا چلتا ہے کہ کسی بڑے آدمی کی گرفتاری ہے. اللہ تعالیٰ نے اس کے پیچھے حاجات کا اتنا لشکر لگا دیا ہے انسان کے پیچھے, اگر یہ حاجات اس کے ساتھ نہ ہوتی تو سارے فرعون ہوتے, سارے خدا بن جاتے. کم مسئلے خدا نے جو اس کو شان دیا ہے تو اس کو کنٹرول کرنے کے لیے اس کو یہ حاجات اس کے ساتھ لگا دیا, وگرنہ اگر یہ لشکر حاجتوں کا اس کے ساتھ نہ لگا ہوتا نا تو سارے فرعون بن جاتے. تو یہ حاجتیں ہی دلیل ہے کہ یہ اللہ کے ہاں اشرف مخلوقات ہے, اس لیے اللہ نے اس کو زیادہ جکڑا ہوا ہے, کیونکہ بڑی مخلوق کو زیادہ جکڑا جاتا ہے نا. وہ آخر دعوانا الحمدللہ رب العالمین.